آگے دیکھیے بھائی سبق باب چہار عمدر افادات نافعہ جناب استاذی مولوی سید محمد صاحب بریلوی اعلی اللہ درجاته فی الجنہ ذہن ثاقب داشتند و ہمت بعلم صرف ہم میں گماشتند شذوذ اکثر شواز صرفی یارا بتقریر قاعدہ بوجہ انیق دفع میں فرمودن و مطالب دیگر ہم ببیان بدیع ارشاد میں نمودن بعض ازاں تقاریر افادتن حوالہ قلم میں کنم. باب چہارم در افادات نافعہ, چوتھا باب ہے بھائی افادات نافعہ کے بیان میں. مصنف پہلے بھی ذکر فرما چکے ہیں کہ وہ کچھ باتیں جو ہیں وہ افادات نافعہ میں ذکر فرمائیں گے, اور یہ باب جو ہے اس میں مصنف رحمہ اللہ اپنے استاد سے سنے ہوئے چند خاص فائدے ذکر فرمائیں گے. ان کے استاد صرف میں بڑا اونچا مقام رکھتے تھے, بڑے ذہین انسان تھے, تو انہوں نے کچھ ایسی باتیں ذکر فرمائیں جس کی وجہ سے بہت سے صرفی اشکالات ختم ہو جاتے ہیں, اور بڑی پیاری تقریر وہ ان اشکالات کی اور ان مقامات کی فرماتے ہیں. تو مصنف جو ہیں یہاں پر ان فوائد کو افادات کے عنوان سے ذکر کر رہے ہیں بھائی, سات فائدے ذکر کریں گے بھائی, سات غالباً سات فائدے اس میں وہ ذکر کریں گے بھائی. دیکھیے بھائی باب چہارم در افادات نافعہ, چوتھا باب افادات نافعہ. افادہ فائدہ, فائدہ بھائی, افادہ کا ویسے معنی ہے دوسرے کو فائدہ دینا, افاد یفید افادتن, لیکن یہاں یہ فائدہ کے معنی میں ہے. در افادات نافعہ, کچھ نفع دینے والے فائدے, اس باب میں وہ کچھ نفع دینے والے فائدے ذکر کریں گے. آگے دیکھیے بھائی, جناب استاذی مولوی سید محمد صاحب بریلوی اعلی اللہ درجاته فی الجنتی ذہن ثاقب داشتن, کہتے ہیں جناب استاذی, یہ یا جو ہے متکلم کے لیے ہے, استاذی میرے استاذ, کتابی کیا معنی ہے میری کتاب, تو یہ عربی میں عربی لفظ استعمال کیا. تو جناب استاذی جو میرے استاذ جو ہیں مولوی سید محمد صاحب بریلوی, بریلا یہ مقام ہے ہندوستان میں, وہاں کے رہنے والے تھے. تو محمد صاحب بریلوی اعلی اللہ درجاتہ, اللہ ان کے درجات بلند فرمائے, فی الجنتی جنت میں, تو میرے جو استاذ تھے ذہن ثاقب داشتند, ثاقب کا معنی ہے روشن چمکدار بھائی, ذہن ثاقب داشتند, وہ بڑا روشن ذہن رکھتے تھے, ان کا ذہن بڑا روشن تھا, یعنی وہ بڑے ذہین و فطین تھے بھائی. تو ذہن ثاقب داشتن, وہ بڑا روشن ذہن رکھتے تھے, وہ ہمت بعلم صرف ہم میں گماشتن. ہمت, ہمت کا معنی ہے بھائی حوصلہ, حوصلہ, اور اسی طرح یہ کوشش اور محنت کے معنی میں بھی استعمال ہوتا ہے, تو یہاں اس کا معنی کوشش اور محنت کے کر لیں, اور گماشتن کا معنی ہوتا ہے مقرر کرنا, مقرر کرنا, لیکن یہاں کر دینے کے معنی میں ہے, کر دینا, کرنا. تو کہتے ہیں وہ ہمت بعلم صرف ہم میں گماشتند, اور علم صرف میں بڑی کوشش بھی فرماتے تھے. وہ ایک تو ذہن ان کا تیز تھا, اور نیز علم صرف میں بڑی محنت بھی فرماتے تھے. معنی سمجھ میں آیا؟ کہتے ہیں ہمت بعلم صرف ہم میں گماشتند, علم صرف میں بڑی کوشش اور بڑی محنت بھی فرماتے تھے. یا ہمت کا معنی کر لیں لگن بھائی, شوق, دلچسپی. وہ ہمت بعلم صرف ہم میں گماشتند, اور علم صرف میں بڑی لگن رکھتے تھے, بڑا شوق رکھتے تھے بھائی. علم ایک تو ذہن تیز تھا, اور پھر علم صرف کا انہیں بڑا شوق تھا. شذوذ اکثر شواز صرفیہ را بتقریر قاعدہ بوجہ انیق دفع میں فرمودن, شذوذ اکثر شواز صرفیہ, شواز جمع ہے شاز کی, شواز صرفیہ صرفی شاز جو ہیں, صرف کے جو شاز, یہ بات پہلے بیان ہو چکی ہے بھائی. شاز کسے کہتے ہیں؟ जो कानून की गिरफ्त में ना आए। अरब इसी तरह बोलते हैं, यानी बोलने में ठीक है, अरबी जुबान में इसी तरह इस्तेमाल होता है, लफ्ज ठीक है, गलत नहीं है, लेकिन कानून के अंदर नहीं आ रहा। जैसे अबा या अबा, अबा या अबा किससे आता है? बाबे फताहा से, और बाबे फताहा के अंदर सरफियों का कानून है कि जो कलीमा भी इस बाब से आएगा उसका ऐन या लाम क्या होगा? हर्फ हल्की। अब जितने अरबी के लफ्ज हम देखते हैं जो भी बाबे फताहा से आता है, हर एक का ऐन या लाम क्या होता है? हर्फ हल्की। लेकिन दो चार लफ्ज ऐसे मिले जो बाबे फताहा से तो आ रहे हैं, हमने अरबों से सुना वो इनको बाबे फताहा से बोलते हैं, लेकिन उनका ऐन या लाम हर्फ हल्की नहीं। तो फिर इस तरह के जब लफ्ज आए जो कानून के अंदर नहीं आ रहे लेकिन अरब इसी तरह बोलते हैं, तो इनको नहवी हजरात फिर शाज कहते हैं। क्या कहते हैं? शाज। शाजुन भाई, ये जाल मुशद्दद है भाई, यानी कानून के मुताबिक तो नहीं लेकिन इस्तेमाल के एतबार से ठीक है भाई। तो शवाज सरफिया, ये शाज की जमा क्या? शवाज। और सरफिया सरफी भाई, अक्सर शवाज सरफिया, अक्सर सरफी शाज जो हैं शुजूज, उनका शाज होना, शुजूज मस्तर है, शाज होना, ये इबारत जरा मुश्किल है भाई तर्जमा, इसलिए मैं तफसील से कर रहा हूं। शुजूज अक्सर शवाज सरफिया, अक्सर सरफी शाज का जो शाज होना है रा, उसको अक्सर सरफी शाज का जो शाज होना है उसको आगे आ रहा है, दफा में फरमुदंद, उसको दफा कर देते थे, उसको दूर फरमा देते थे। अक्सर सरफी शाज जो हैं उनके शाज होने को दूर फरमा देते थे, यानी ऐसी तकरीर करते थे कि वो लफ्ज शाज नहीं रहता था, जाब्ते के मुताबिक हो जाता था। बात समझ में आ गई? हां, दरमियान में बताया किस तरह दूर करते थे, बतकरीर कायदा बवजह अनीक, कायदे की तकरीर करते हुए बवजह अनीक, अनीक का माना है अनोखा, अजीब, बवजह अनीक अजीब तरीके से कायदे की तकरीर करके, जाब्ते की तकरीर ऐसे अजीब ऐसे जबरदस्त अंदाज में बयान करते थे कि वो जो सरफी शाज होते थे उनका शाज होना दूर हो जाता, वो शाज नहीं रहते थे बल्कि जाब्ते के अंदर दाखिल हो जाते थे। बात समझ में आ गई? अब फिर इबारत देख लीजिए, कहते हैं शुजूज अक्सर शवाज सरफिया राब तकरीर कायदा बवजह अनीक दफा में फरमूदन, कि वो अक्सर सरफी शाज जो हैं उनके शाज होने को कायदे की तकरीर अनोखे तरीके से करके दूर फरमा देते थे। वह मतालिब दीगर हम बयान बदिया इरशाद में नमूदन, मतालिब मकासिद भाई मकासिद, और दूसरे मकासिद जो हैं उनको भी बयान बदिया, उनको भी बदिया का माना भी अनोखा और अजीब, उनको भी अनोखे बयान के जरिए इरशाद में नमूदंद इरशाद फरमाते थे। और मकासिद को भी एक तो ये जो शाज होते थे उनको जाब्ते के अंदर ले आते थे, ऐसी तकरीर करते जाब्ते को थोड़ा सा बदल देते तो जाब्ता ऐसा बन जाता कि जो शाज होते वो शाज नहीं रहते थे, वो जाब्ते के मातहत आ जाते थे। और इसके अलावा और भी जो सर्फ के मुख्तलिफ मकामात पर तकरीरें होती उनको बड़े खूबसूरत अंदाज में बयान फरमाते थे। माना समझ में आ गया? ये माना है वह मतालिब दीगर हम बयान बदिया इरशाद में नमूदन, और दूसरे मकासिद को भी अनोखे बयान के साथ इरशाद फरमाते थे। माना समझ में आ गया? या इरशाद का माना है रहनुमाई, तो यहां इसका माना रहनुमाई के भी कर सकते हैं कि वह मतालिब दीगर हम बयान बदिया इरशाद में नमूदन, और दूसरे मकासिद में भी अनोखे बयान अजीब बयान के जरिए रहनुमाई फरमाते थे। बाजे अजा तकारीर, उन तकारीर में से बाज जो हैं इफादतन वो फायदा देने के लिए हवाले कलम में कुनम कलम के हवाले करता हूं, यानी उनको मैं तहरीर करता हूं। माना समझ में आ गया? तो कहते हैं बाज़े अज़ा तकारीर इफादतन हवाले कलम में कुनम, उन तकारीर में से बाज़ को फायदा देने के लिए कलम के हवाले करता हूं, यानी लिखता हूं फायदा देने के लिए ताकि तलबा को उनका फायदा हो जाए। भाई आगे आ गया भाई इफादा, ये इस तरह के गालिबन सात फायदे जिक्र फरमाएंगे। افادہ، یہ پہلا فائدہ ہے. در معطل افعال و استفعال اعلال آمدہ، چون اقام اقامتن و استقام استقامتن و تصحیح آمدہ، چون اروح ارواحن و استصواب استصوابن و تصحیح کثرت آمدہ، صرفیاں بسبب قصور بعدر تقریر قاعدہ ہما الفاظ کثیرہ راشاد قرار دادا اند. اچھا بھائی، اس کو پہلے سمجھ لیں، پہلے سمجھ لیں. یہ ضابطہ متعلق ہے باب افعال اور باب استفعال کے اجوف کے ساتھ. خود بیان کر رہے ہیں، در معطل افعال و استفعال، باب افعال اور استفعال کے معطل میں، اور معطل میں آپ نے پڑھا ہے مثال بھی داخل، اجوف بھی داخل، ناقص بھی داخل اور لفیف بھی داخل. تو یہ ضابطہ خاص طور پر اجوف کے بارے میں ہے. بھائی پہلے ضابطے کی تقریر سمجھ لیں. بھائی ضابطہ دراصل یہ ہے کہ باب افعال اور استفعال کے اندر بعض مصادر کے اندر اعلال ہوتا ہے اور بعض مصادر میں اعلال نہیں ہوتا. باب افعال اور استفعال کے بعض کلمات میں اعلال ہوتا ہے اور بعض میں اعلال نہیں ہوتا. مثلا اقام یقیم اقامتا، دیکھا اقام اصل میں کیا تھا؟ اقوام، تو دیکھو اعلال ہوا. اور اقامتا اصل میں کیا تھا؟ اقوام، تو دیکھو ان میں اعلال ہوا ہے، فعل میں بھی ہوا اور مصدر میں بھی ہوا. اسی طرح دیکھو استقام یستقیم استقامتا، استقام اصل میں کیا تھا؟ استقوام، دیکھو یہاں بھی اعلال ہوا. اور استقامتا اصل میں کیا تھا؟ استقواما، تو دیکھو یہاں بھی اعلال ہوا. جبکہ باب افعال اور استفعال کے بعض کلمات جو یہاں اس میں سے آتے ہیں ان میں اعلال نہیں ہوتا، جیسے ارواح یروح ارواحا، ارواح دیکھو اس میں اعلال نہیں ہونا. تو کیا چاہیے تھا؟ واو کی حرکت را کو دیتے اور واو کو ما قبل فتحہ کی وجہ سے کس سے بدلتے؟ الف سے. اراحا ہونا چاہیے تھا، لیکن یہ اروحا ہے. اور ادھر کیا تھا؟ اقام اصل میں کیا تھا؟ اقواما، وہ بھی دیکھو اسی کی طرح ہے، اقواما اروحا، لیکن وہاں اقاما میں اعلال ہوا اور اروحا میں اعلال نہیں ہوا. عرب اس کو اسی طرح اروحا بولتے ہیں، اراحا نہیں بولتے بھائی. اور ان کے مصدر میں بھی اعلال نہیں. اس کا مصدر ہے ارواحن، حالانکہ اقام یقیم کا مصدر کیا آیا؟ اقامتن، تو دیکھو اس میں اعلال نہیں. اسی طرح استفعال کے اندر بعض جگہ اعلال ہوتا ہے، جیسے ابھی مثال ذکر کی استقام یستقیم استقامتن، اس میں اعلال ہوا. اور بعض کلمات جو اس باب سے آتے ہیں ان میں اعلال نہیں ہوتا، جیسے استصواب یستصویب استصوابن، دیکھیے یہ کتاب میں استصواب صاد کے ساتھ ہے بھائی، شروع میں سین ہے اور درمیان میں صاد، استصواب، اس میں دیکھو اعلال نہیں. ورنہ ہونا تو کیا چاہیے تھا؟ واو کی حرکت صاد کو دیتے اور واو کو ما قبل فتحہ کی وجہ سے الف کر کر استصاب پڑھنا چاہیے تھا، لیکن یہاں اعلال نہیں. اسی طرح اس کا مصدر جو ہے استصواب، دیکھو یہاں پر بھی اعلال نہیں. تو دیکھو استصواب اس میں اعلال نہیں، اور استقام اصل میں کیا تھا؟ استقواما، استقواما استصوابا بالکل ایک جیسے ہیں. استقواما میں اعلال ہوا اور وہ استقام بن گیا، لیکن استصوابا میں اعلال نہیں ہوا. اسی طرح استقامتن اصل میں کیا تھا؟ استقوامن، اور ادھر کیا ہے؟ استصوابن، استقوامن اور استصواب، دیکھو بالکل ایک جیسے ہیں. استقوام ان میں اعلال ہوا اور استقامتن بن گیا، لیکن استصواب ان میں اعلال نہیں ہوا. تو معلوم ہوا باب افعال اور استفعال میں جو اجوف ہیں ان میں اعلال والے کلمات بھی آتے ہیں اور ان میں تصحیح والے کلمات بھی آتے ہیں جن میں اعلال نہیں ہوتا. اور یاد رکھو اس میں باع یبیعو اور قال یقول والا قانون لگتا ہے. یبیعو اصل میں کیا تھا؟ या बयीउ, फिर या की हरकत बा को दी तो क्या बन गया यबीउ, देखा हरकत नकल की है भाई। और यकूलु असल में क्या था, यकवुलु, वो की हरकत किसको दे दी, काफ को, तो यकूलु हुआ। और युबाउ असल में क्या था, युबयाउ, और फिर या की हरकत किसको दी, बा को, और फिर माकबल फतहा की वजह से या को किससे बदला, आलिफ से, तो क्या बन गया युबाउ। तो यूं कहें यहां युबाउ वाला कानून लग रहा है क्योंकि फिर वो वाव किससे बदल गया है, अलिफ से। अकामा में असल में क्या था, अकवामा, वाव की हरकत किसको दी, काफ को, और फिर माकबल फतहा की वजह से वाव को किससे बदला, अलिफ से, तो क्या बन गया अकामा। तो मालूम हुआ यहां युबाहु वाला कानून लगा है, वही बा या बीउ कह लो या काल या कुलु कह लो या बा युबाउ कह लो। तस्ही वाले कलिमात भी बहुत से आए हैं इन अबवाब से, बाब इफाल और इस्तेफाल। हासिल कलाम क्या कि बाब इफाल और इस्तेफाल में बहुत से कलिमात में एलाल होता है और बहुत से कलिमात में एलाल नहीं होता। तो सरफी हजरात ने जब कानून जिक्र किया तो उन्होंने बतलाया कि इसके अंदर युबाहु वाला कानून लगा है और उस कानून की वो ही शर्तें थी, ये आठवां कानून था ना पीछे, और इसमें वही शर्तें थी जो सातवें कानून की थी। सातवां कानून कौन सा था, काला और बा वाला कानून था। मुअत्तल के जहां कवानीन गुजरे, जो सातवां कानून गुजरा था काला और बा वाला, कि काला असल में क्या था, का वाला, और बा असल में क्या था, बया, तो ये वाओ या मुतहर्रिक हो, मा कबल फतहा हो, उसको किससे बदलते हैं, अलिफ से। लेकिन इसकी कई शर्तें उन्होंने जिक्र की थी, आठ दस शर्तें जिक्र की थी, और बतलाया था आगे आठवें कानून में। आठवां कानून कौन सा था, यकूलु यबीउ युबाउ वाला कानून, अभी जो मैंने जिक्र किया उसमें भी बतलाया था इसकी भी वही शर्तें हैं जो किसकी थी, जो काला वाले कानून की शर्तें हैं। तो सरफी हजरात ने यहां पर भी ये अकाम युकीमु इकामतन, इसमें भी बतलाया वो आठवां कानून लगा है और वही शर्तें जिक्र की जो किसमें थी, जो काला वाले कानून में थी। लेकिन फिर भी हम देख रहे हैं कि कुछ सीगे तस्ही के साथ आए हैं कुछ कलिमात, अरवाह युरवह इरवाहन, भाई इसमें कानून क्यों नहीं लगा, और इसी तरह इस्तस्वब यस्तस्विबु इस्तिस्वाबन। तो उन्होंने तो कानून बना दिया, लेकिन ये जो तस्ही वाले सीगे हैं ये कानून के अंदर नहीं आ रहे। कानून की सारी शर्तें पूरी हैं, जब शर्तें पूरी हैं इनको बदलना चाहिए या नहीं, लेकिन ये बदल ही नहीं रहे। हमने सुना अरब इसी तरह बोलते हैं, भाई कानून तो ये शर्तें तो पूरी हैं, लिहाजा कानून तो जारी होना चाहिए। अरवाहा नहीं बोलना चाहिए, क्या बोलना चाहिए, अराहा। इस्तस्वाबा नहीं बोलना चाहिए, क्या बोलना चाहिए, इस्तसाबा बोलना चाहिए। बात समझ में आ रही, तो कानून की गिरफ्त में ये नहीं आ रहे। उन्होंने तो कानून बतला दिया कि युबाउ के अंदर जो है हरकत माकबल को नकल करते हैं और उसको अलिफ से बदलते हैं, लेकिन ये वाली आठ दस शर्तें हैं और यहां पर वो सारी शर्तें पूरी हैं लेकिन फिर भी एलाल नहीं हो रहा, तो इनको उन्होंने शाज करार दे दिया। क्या कहा, ये शाज हैं, यानी इस्तेमाल के एतबार से ठीक हैं, अरब इसी तरह बोलते हैं लेकिन कानून के अंदर नहीं आ रहे, खिलाफ कानून है। ये क्या है, खिलाफ कानून है भाई। बात समझ में आ गई, तो मुसन्निफ बतलाएंगे कि मेरे उस्ताज ने इस मकाम की ऐसी तकरीर की कि ये जितने शाज हैं ये सारे जाब्ते के अंदर आ गए, और उन्होंने सिर्फ एक कैद बढ़ा दी। कहते हैं और शर्तें जिक्र की हैं, एक शर्त और भी जिक्र कर दो, वो क्या, कि युबाउ वाला कानून, या यूं कहो यकूलु यबीउ और युबाउ वाला कानून वहां लगेगा जहां मस्दर के अंदर, जहां मस्दर के अंदर वाव और याए मुतहर्रिक के बाद अलिफ न आए। तवज्जो है जी। देखो ना, ये युकालु वाला कानून और यबीउ यकूलु वाला कानून क्या है, वाव और या मुतहर्रिक होते हैं, یقولو اصل میں کیا تھا؟ یقولو وہ متحرک ہے. یباعو اصل میں کیا تھا؟ یبیعو. دیکھو یا درمیان والی متحرک ہے. اور یبیعو اصل میں کیا تھا؟ یبیعو. یہ یا متحرک ہے تو کیا کرتے ہیں؟ ان کی حرکت کس کو دے دیتے ہیں؟ ما قبل کو. اور اسی طرح مصدر میں بھی اسی طرح ہے. تو کہتے ہیں یہ قانون لگے گا کہ وہ باقی شرطیں جو ذکر کی ہیں ان کا بھی خیال رکھو, ایک شرط کا اور اس میں اضافہ کر دو, وہ یہ کہ وہ واو اور یا جو متحرک ہیں جن کی حرکت آپ کس کو دینا چاہتے ہیں؟ ما قبل کو دینا چاہتے ہیں, وہ واو اور یا مصدر میں ان کے بعد الف نہیں آنا چاہیے, مصدر میں ان کے بعد الف نہیں آنا چاہیے. جبکہ یہاں ارواح یروح ارواحن, دیکھو مصدر کیا ہے؟ ارواح. ارواح میں کیوں اعلال نہیں کیا؟ کیونکہ ارواح جو اس کا مصدر ہے, اس مصدر میں جو واو متحرک ہے جس کی حرکت آپ کس کو دینا چاہتے ہیں؟ ما قبل کو. اس واو کے بعد الف ہے, ارواحن. اسی طرح استصوبا, آپ اس میں اعلال کرنا چاہتے ہیں, نہیں کر سکتے. کیوں نہیں کر سکتے؟ کیونکہ اس کے مصدر میں دیکھ لو, اس کے مصدر کیا ہے؟ استصوابن. اس کے اندر جو واو متحرک ہے اس کی حرکت آپ کس کو دینا چاہتے ہیں؟ ما قبل کو. نہیں دے سکتے کیونکہ اس واو کے بعد کیا ہے؟ الف ہے. یہ شرط لگا دیں, کہتے ہیں بس سارے ضابطے کے اندر داخل ہو جائیں گے. توجہ ہے؟ ارواح میں کیوں اعلال نہیں کیا؟ کیونکہ اس میں یہ شرط پوری نہیں جو میرے استاذ نے کہتے ہیں بیان کی. کیا شرط تھی؟ کہ اس کے مصدر میں دیکھ لو, مصدر کے اندر وہ واو یا متحرک جن کی حرکت آپ کس کو دینا چاہتے ہیں؟ ما قبل کو دینا چاہتے ہیں. کیا اس واو یا کے بعد الف تو نہیں ہے؟ اگر الف ہے تو پھر مصدر میں بھی اعلال نہیں ہوگا اور فعل میں بھی پھر اعلال نہیں ہوگا. تو ارواح میں واو متحرک اور ما بعد کیا ہے؟ الف ہے, لہذا اعلال نہیں کریں گے. اور جب یہاں اعلال نہیں تو فعل کے اندر بھی اعلال نہیں. استصوب یستصوب استصوابا, یہاں پر بھی کیا ہے؟ واو کے بعد کیا ہے؟ الف ہے, لہذا اس واو کی حرکت ماقبل کو نہیں دیں گے, اعلال نہیں کریں گے. اور جب یہاں اعلال نہیں تو فعل کے اندر بھی اعلال نہیں کریں گے. بات سمجھ میں آ گئی اچھی طرح؟ اس پر پھر اشکال ہوتا ہے. آپ نے ہمیں کیا کہا کہ مصدر میں اس واو اور یا متحرک کے بعد الف نہیں ہونا چاہیے, اور ارواح اور استصواب میں الف ہے اس لیے اعلال نہیں ہو رہا. تو یہ بات تو اقام یقیم اقامتن میں بھی ہے اور استقام یستقیم استقامتن میں بھی ہے. اقام یقیم اقامتن, اقامتن اصل میں کیا تھا؟ اقوام افعال. باب افعال ہے نا, تو کیا تھا؟ اقوام. یہ مصدر ہے اور مصدر میں یہ واو متحرک جو ہے جس کی حرکت آپ کس کو دینا چاہتے ہیں؟ قاف کو. اس کے بعد الف ہے یا نہیں؟ یہاں تو الف تو یہاں بھی ہے. اور نیز استقامتن اصل میں کیا تھا؟ استقوام. استفعال یہاں پر بھی استقوام. دیکھو واو کے بعد الف ہے تو شرط تو یہاں بھی نہیں پوری, لیکن یہاں تو اعلال ہوا ہے. تو جواب دیں گے کہ بھائی یہ اقامتن جو ہے یہ اصل میں اقوامن نہیں تھا, یہ استقامتن اصل میں استقوامن نہیں تھا. اگر یہ اقوامن ہوتا یا استقوامن ہوتا پھر تو اعلال نہیں ہونا تھا, ابھی ہم نے وجہ ذکر کر دی. لیکن یہاں کیوں اعلال ہوا؟ کیونکہ یہ اقوامن اور استقوامن وزن پر ہیں ہی نہیں. یہ اقامتن کا وزن اقوامتن ہے, اقوامن نہیں. کیا ہے؟ افعالتن. یوں کہو اس کا وزن کیا ہے؟ افعالتن. تو اقامتن کا وزن کیا ہے؟ افعالتن. افعالتن یہ اصل میں کیا تھا؟ افعالتن وزن پر بنا لو اس کو, اقامتن کو اقوامتن. دیکھا, اب بتاؤ واو کے بعد الف ہے نہیں, تو لہذا واو کی حرکت کس کو دی؟ قاف کو. اور واو کو کس سے بدلا؟ الف سے. کیا بن گیا؟ اقامتن. اور استقامتن اس کی اصل استقوامن نہیں ہے بلکہ یہ بروزن استفعالتن ہے, استفعال نہیں بلکہ استفعالتن. استفعالتن اس وزن پر بناؤ استقوامتن. اب بتاؤ واو کے بعد الف ہے نہیں ہے، جب الف نہیں ہے تو واو کی حرکت کس کو دے دی؟ قاف کو، اور پھر واو کو کس سے بدلا؟ الف سے، تو کیا بن گیا؟ استقامتن. بات سمجھ میں آ گئی؟ گویا ان کے استاذ کی تقریر کا دار و مدار اس بات پر ہے کہ یہ جو اقامتن اور استقامتن ہے، اس مصدر کا وزن عام صرفی کیا نکالتے ہیں؟ اقوامن. اقامتن اصل میں کیا تھا؟ اقوامن. اور استقامتن اصل میں کیا تھا؟ استقوامن. لیکن میرے استاذ کیا فرماتے ہیں کہ نہیں، یہ اقامتن اصل میں اقوامن نہیں تھا بلکہ کیا تھا؟ اقوامتن تھا. اور استقامتن اصل میں کیا تھا؟ استقوامتن تھا. بات سمجھ میں آ گئی؟ یہ مصدر کا وزن ہے، اور اس میں تو واو کے بعد الف نہیں، جب الف نہیں تو اس میں اعلال کریں گے، اور جب اس میں اعلال کریں گے تو باقی صیغوں میں بھی اعلال کریں گے. بات اچھی طرح سمجھ میں آ گئی؟ خلاصہ کیا ہوا کہ باب افعال اور استفعال میں کچھ کلمات میں اعلال ہوتا ہے، کچھ کلمات میں اعلال نہیں ہوتا. تو باقی صرفی حضرات نے ضابطہ بنایا، وہ یباع والا قانون، اور اس کی شرطیں ذکر کیں، اور ان شرطوں کے مطابق تو ارواحا ارواحن میں بھی اعلال ہونا چاہیے تھا، استصوابا استصوابن میں بھی اعلال ہونا چاہیے تھا، لیکن وہ ان میں اعلال نہیں ہو رہا. تو باقی صرفی حضرات کیا فرماتے ہیں؟ کہ یہ کیا ہیں؟ شاذ ہیں، یعنی قانون کے مطابق نہیں، البتہ استعمال کے مطابق ٹھیک ہیں بھائی. جبکہ میرے استاذ نے کہتے ہیں ایسی تقریر فرمائی کہ ان کا شاذ ہونا ختم ہو گیا، یہ ضابطے میں داخل ہو گئے. وہ کس طرح؟ کہ انہوں نے فرمایا کہ اس قانون کی باقی شرطوں کے ساتھ ایک شرط کا اضافہ کر لو، اور وہ یہ کیا؟ کہ وہ واو یا متحرک جو ہے، جس کی حرکت آپ کس کو دینا چاہتے ہیں؟ ما قبل کو. اس باب کے مصدر میں دیکھ لو، اس واو یا کے بعد مصدر میں الف ہے یا نہیں، اگر الف نہ ہو تو پھر اعلال کریں گے، اور اگر الف ہو تو پھر اعلال نہیں کریں گے. اور ارواح اس میں تو الف ہے، استصواب اس میں تو واو کے بعد کیا ہے؟ الف ہے، لہذا اعلال نہیں. جب اس میں اعلال نہیں تو باقی صیغوں میں بھی، فعل کے اندر بھی اعلال نہیں. اس پر اشکال ہوا کہ اقامتن استقامتن بھی تو اسی طرح ہے، اقامتن اصل میں کیا تھا؟ اقوامن. اور استقامتن اصل میں کیا تھا؟ استقوامن. وہاں بھی واو متحرک کے بعد کیا ہے؟ الف ہے. تو وہاں یہ کیسے اعلال ہوا؟ کیسے یہ قانون جاری ہوا؟ کہتے ہیں میرے استاذ فرماتے تھے اقامتن یہ اصل میں اقوامن نہیں تھا، بلکہ یہ افعالتن وزن ہے. کیا ہے؟ یعنی یہ افعال وزن پر نہیں آیا، بلکہ افعالتن وزن پر آیا ہے، اور اصل میں یہ کیا تھا؟ اقوامتن. اب یہاں پر تو دیکھ لو، واو کے بعد الف نہیں ہے، لہذا اعلال کریں گے، اور جب مصدر میں اعلال ہوگا تو اس باب کے سارے افعال میں بھی کیا کر دیں گے؟ اعلال کریں گے. اور اسی طرح استقامتن، باقی صرفی حضرات تو کیا فرماتے ہیں؟ کہ یہ اصل میں کیا تھا؟ استقوامن. استفعال وزن پر ہے، لیکن میرے استاد فرماتے تھے کہ نہیں، یہ استفعال وزن پر نہیں، یہ کس وزن پر ہے؟ استفعالتن. استفعالتن اور اصل میں یہ کیا تھا؟ استقوامتن. تو دیکھو یہاں واو کے بعد الف نہیں، لہذا اس میں اعلال کریں گے. جب اس میں اعلال، مصدر میں اعلال ہوا تو اس کے سارے افعال میں بھی کیا کریں گے؟ اعلال کریں گے. بات اچھی طرح سمجھ میں آ گئی؟
استفعالتن.
استفعالتن. بات سمجھ میں آ گئے؟ استفعال نہیں، استفعال بھائی، استفعال. اسی وہی جو باب ہے نا استفعال، وہاں سے بس الف ختم کر کے آخر میں گولتا ملا دو، استفعالتن. تو گویا ایک تو اس شرط کا اضافہ فرما دیا میرے استاذ نے کہ یقال اور یباع والے قانون کے اندر ایک شرط کا اضافہ اور کرنا چاہیے، کہ اس باب کے مصدر میں وہ واو یا متحرک کے بعد الف نہیں ہونا چاہیے، اور دوسرا یہ بھی بتلا دیا کہ اس باب کا ایک مصدر افعال ہے تو ایک افعالتن بھی ہے. ایک کیا ہے؟ افعال مصدر اس کا آتا ہے تو افعالتن مصدر بھی آتا ہے، اور اسی طرح باب استفعال کا ایک مصدر تو استفعال ہے، ایک استفعالتن بھی آتا ہے. دو دو وزن ہو گئے. پہلے تو ہم نے کیا پڑھا تھا باب افعال کا مصدر کیا آتا ہے ہمیشہ افعال، لیکن انہوں نے بتلا دیا کہ نہیں افعال بھی آتا ہے اور افعالتن بھی آتا ہے. اسی طرح باب استفعال کا مصدر تو ہم نے پڑھا تھا صرف استفعال آتا ہے، لیکن انہوں نے بتلا دیا کہ نہیں استفعال بھی آتا ہے اور استفعالتن بھی آتا ہے. اس پر پھر اشکال ہوتا ہے کہ یہ مصدر تو ہم نے اور کہیں نہیں سنا، یہ آپ ہی نے بیان کیا ہے. تو جواب دیتے ہیں کہ بھئی یہ مصدر خاص ہے اجوف کے ساتھ. کس کے ساتھ خاص ہے؟ اجوف کے ساتھ خاص ہے، اور ہفت اقسام میں یہ نہیں آتا. نہ یہ صحیح میں آئے گا، نہ یہ مضاعف میں آئے گا، نہ یہ مثال میں آئے گا، یا نہ یہ محموز میں آئے گا. یہ صرف کس کے اندر آتا ہے؟ اجوف کے اندر آتا ہے. تو گویا حاصل کلام یہ ہوا کہ اجوف کے اندر باب افعال کے دو طرح کے مصدر آتے ہیں، کبھی تو وہ مصدر آتے ہیں افعال وزن پر اور کبھی افعالتن پر آتے ہیں. اور اسی طرح باب استفعال کے اندر کبھی تو اس کا مصدر کیا آئے گا اجوف میں؟ استفعال آئے گا، اور کبھی استفعالتن آئے گا. بھائی تو گویا یہ جو دو باب ہیں اجوف کے اندر ان کے دو دو مصادر ہیں، دو دو مصادر ہیں. اور یہ کوئی عجیب بات نہیں ہے، یہ اور جگہ بھی ایسی مثالیں ہیں. بعض اوقات کوئی مصدر ہوتا ہے وہ ایک خاص قسم کے اندر آتا ہے، باقی جگہ نہیں آتا. جیسے ایک مصدر ہے فعل، مصدر کیا ہے؟ فعل. صرفی حضرات نے لکھا ہے کہ یہ جو فعل وزن مصدر آتا ہے ثلاثی مجرد میں، یہ صرف ناقص میں آتا ہے. کون سا؟ صرف ناقص میں فعل آئے گا. ناقص میں مصدر اور بھی آ سکتے ہیں، لیکن فعل اگر آیا تو وہ صرف کس سے آئے گا؟ ناقص. جیسے اجوف کے اندر، اجوف کے اندر استفعال بھی آ سکتا ہے، لیکن اگر استفعالتن آیا تو وہ صرف کس سے آئے گا؟ اجوف سے. جیسے فعل وزن کس کے ساتھ خاص ہے؟ ناقص کے ساتھ خاص ہے بھائی، ناقص کے ساتھ خاص ہے، اور کسی میں نہیں آئے گا. جیسے ہدن، ہدن فعل، اصل میں کیا تھا؟ ہدایون، ہدایون. پھر یا متحرک ما قبل فتحہ، اس کو کس سے بدلا؟ الف سے. کیا بن گیا؟ ہدان. پھر الف اجتماعی ساکنین سے گر گیا، کیونکہ آگے نون تنوین بھی ساکن ہے، تو کیا رہ گیا؟ ہدان. تو یہ دیکھو، یہ فعل وزن ہے، ثلاثی مجرد میں آتا ہے، اور صرف کس کے اندر آتا ہے؟ ناقص کے اندر. اور ہفت اقسام میں کسی کے اندر یہ وزن، اس وزن والا مصدر نہیں آتا. بلکہ ابھی قریب میں ایک مثال پیچھے بھی گزری، انہوں نے بتایا تھا کہ باب تفعیل کا مصدر کبھی تفعیلتن بھی آتا ہے، اور کس کس سے آتا ہے؟ ناقص، لفیف اور محموز اللام. سمجھ میں آیا؟ تو تفعیلتن مصدر کا وزن آتا ہے باب تفعیل سے، لیکن صرف کس سے آتا ہے؟ ناقص، لفیف اور محموز اللام سے آتا ہے. تو یہاں بھی اسی طرح ہے، افعالتن وزن خاص ہے باب افعال کے ساتھ، باب افعال میں افعالتن وزن کا مصدر بھی آتا ہے، لیکن صرف کس میں آتا ہے؟ اجوف میں آتا ہے. اور اسی طرح باب استفعال میں استفعالتن وزن پر بھی مصدر آتا ہے، لیکن وہ صرف کس کے اندر آتا ہے؟ اجوف. لیکن اجوف اس کا وزن ہمیشہ افعالتن آئے یا استفعالتن آئے، ایسے نہیں. اجوف تو استفعال بھی آ سکتا ہے اور استفعالتن بھی آ سکتا ہے. اسی طرح اجوف افعالتن بھی آ سکتا ہے اور افعال بھی آ سکتا ہے. گویا یوں کہیں افعالتن اور اجوف میں عموم و خصوص مطلق کی نسبت ہے. کون سی نسبت ہے؟ توجہ ہے. اجوف اور افعالتن میں عموم و خصوص مطلق کی نسبت ہے. جیسے حیوان اور انسان، حیوان اور انسان میں کون سی نسبت؟ عموم و خصوص مطلق کی. جو بھی انسان ہے وہ کیا ہے؟ حیوان ہے. لیکن جو بھی حیوان ہو اس کا انسان ہونا ضروری نہیں. اسی طرح جو بھی افعالتن ہوگا وہ کیا ہوگا؟ اجوف ہوگا. لیکن جو بھی اجوف ہو اس کا افعالتن ہونا ضروری نہیں، وہ افعال بھی ہو سکتا ہے اور افعالتن بھی. اسی طرح جو بھی استفعالتن ہوگا वो हमेशा क्या होगा, अजवफ होगा। लेकिन जो भी अजवफ हो उसका इस्तेफालतुन होना जरूरी नहीं, वो इस्तेफाल भी हो सकता है। बात समझ में आ गई? तो मालूम हुआ अजवफ से दोनों तरह के मसादिर आएंगे, इफालतुन भी और इफाल भी, इस्तेफालतुन भी और इस्तेफाल भी। यहां तक तकरीर समझ में आ गई? अब देखिए भाई तर्जमा देख लीजिए, इफादा दर मौतल इफाल और इस्तेफाल एलाल आमदा, इफाल और इस्तेफाल के मौतल के अंदर एलाल आया है, जो अकाम इकामतन व इस्तेकाम इस्तेकामतन, देखो इनमें क्या हुआ है एलाल, व तस्ही हम आमदा और तस्ही भी आई है, जो अरवाह इरवाहन व इस्तवाब इस्तवाबन, देखो इनमें तस्ही है यानी एलाल नहीं हुआ, वह तस्ही बकसरत आमदा और तस्ही कसरत के साथ आई है, यानी बहुत से कलिमात ऐसे हैं जिनमें एलाल नहीं हुआ, सरफियां बसबब कसूर बादर तकरीर कायदा हम अल्फाज कसीरा राशास करार दादा अंध, सरफियां सरफी हजरात जो हैं इल्म सर्फ के जो माहिरीन हैं, बसबब कसूर बाग उन्होंने बाग के तंग होने की वजह से, कसूर का माना छोटा होना, छोटा होना, और बा कहते हैं भाई ये दोनों हाथ अगर आप अपना दायां हाथ दाएं तरफ कंधे के बराबर सीधा फैला दें और बायां हाथ बाएं तरफ सीधा फैला दें, देखो ये अब तकरीबन दोनों हाथ दाएं और बाएं मेरे फैले हुए हैं, एक हाथ की उंगलियों के सिरे से लेकर दूसरे हाथ की उंगलियों के सिरे तक ये तकरीबन कोई दो गज का फासला कम से कम बन जाता है। तरीका समझ में आ रहा है? इसको कहते हैं अरबी में बाग, समझ में आया? जिरा अरबी में किसे कहते हैं, उंगलियों के सिरे से लेकर कोहनी तक, इसको क्या कहते हैं जिरा, ये कोई डेढ़ फुट का है, डेढ़ फुट, इसी को दुगना कर लें, दुगना कर लें तो ये एक गज बन गया, क्या बन गया, तो ये एक गज बन गया भाई तीन फुट का, और इसी को दुगना करें तो ये बा बन जाता है भाई। देखो मैंने क्या बताया, हाथ की उंगली से लेकर कोहनी तक ये फासला क्या है, जिरा है, जिरा, और ये कोहनी तो छोटी बड़ी भी होती है, मुतवस्सित दर्जे का आदमी मुराद है, यानी डेढ़ फुट मुराद है, क्या है डेढ़ फुट भाई। तो देखो ये हाथ की उंगलियों के सिरे से लेकर कोहनी तक ये फासला क्या है, जिरा, और आप दाएं बाएं ये दोनों हाथ पूरे फैला दें तो एक हाथ की उंगलियों के सिरे से लेकर दूसरे हाथ की उंगलियों के सिरे तक ये फासला अरबी में क्या कहलाता है, बाग, बाग, बा अलिफ और आइन, बा, याद रखो ये चार जिरा है भाई, कितने जिरा है, चार जिरा यानी दो गज, किस तरह आप भी देख सकते हैं, देखो हाथों को इसी तरह फैलाए रखो और सिर्फ कोहनियों से बाजू मोड़कर आगे ले आओ और हाथों की उंगलियां आपके सीने पर एक दूसरे को लग जाएंगी, देखा कोहनियां दाएं बाएं फैली हुई हैं और हाथों की उंगलियों के सिरे एक दूसरे से सीने पर आकर लग गए एक दूसरे के साथ, तो देखो चार जिरा है कि नहीं है, तो ये फासला बा कहलाता है, और ये बा इंसान की जितनी बड़ी होगी जाहिर सी बात है वो दोनों हाथों में उतनी ही बड़ी चीज उठा सकेगा, उतनी ही बड़ी चीज को घेर सकेगा। मसलन देखो एक सुतून है, एक सुतून है और सिर्फ एक डेढ़ फुट चौड़ा है, तो आप उसके इर्द गिर्द दोनों हाथ उसके गिर्द लपेटें, दोनों हाथ एक दूसरे को लगेंगे भाई, ये आपके यूं समझें गोया बा के अंदर आ गया, किस में आ गया, बा के अंदर आ गया। और अगर बड़ा सुतून होगा, वो खूब चौड़ा सुतून है, एक डेढ़ गज का है, तो अब आप दोनों हाथों से उसको समेटेंगे तो दोनों हाथों के अंदर वो नहीं आएगा भाई, बात समझ में आ गई? तो गोया आपके बाह छोटी हो गई, इसको पूरी तरह अपने घेरे में नहीं ले सकती। तो यहां भी इसी तरह है, कसूर बाह भाई, इबारत क्या आ रही है, कसूर बाह, बाह का तंग होना, छोटा होना, छोटा होना, देखो इबारत क्या आ रही है, कसूर बाह। मुसन्निफ बतलाना यह चाहते हैं कि और सरफी हजरात ने कानून बनाया और इस कानून के जरिए अरबी के सारे अल्फाज को युबाउ वाले कानून में लाने की कोशिश की, लेकिन वो ऐसा कानून नहीं बना सके कि सारे लफ्ज उसके अंदर आ जाते। इस तस्वबा और अरवाहा जैसे अल्फाज को मजबूरन उन्हें शाज करार देना पड़ा। बात समझ में आ रही है? गोया यूं समझो कि जो सरफी जो थे और सरफी हजरात थे उनका बा तंग पड़ गया। जैसे बड़ा सुतून हो उसको इंसान अपने घेरे में नहीं ले सका, तो ये बाकी सरफी हजरात ने जो कानून बनाया था उसका बा तंग पड़ गया, सारे लफज उसके अंदर नहीं आ रहे थे, कुछ लफज बाहर रह गए, तो उनको उन्होंने शाज करार दे दिया। लेकिन मेरे उस्ताज ने ऐसा कानून बनाया कि वो सारे शाज भी किसके अंदर आ गए? बा के अंदर आ गए, कानून के अंदर आ गए। भाई बात समझ में आ गए? तो कहते हैं सरफियां बसबब कुसूर बा, सरफी हजरात ने बसबब कुसूर बा के तंग होने की वजह से, बा के छोटा होने की वजह से, दर तकरीर कायदा कायदे की तकरीर में, जाबते की कानून की तकरीर में, हम अल्फाज कसीरा रा शाज करार दादा अंद, तमाम अल्फाज कसीरा को शाज करार दिया है बा के तंग होने की वजह से, तमाम अल्फाज को शाज करार दिया है, तमाम अल्फाज कसीरा को शाज करार दिया है। जनाब उस्ताजी अलमरहूम अलमगफूर रफ़अल्लाहु दरजातिही, मेरे उस्ताज मोहतरम अलमरहूम उन पर रहम किया जाए, अलमगफूर उनकी मगफिरत की जाए, रफ़अल्लाहु दरजातिही अल्लाह उनके दरजात बुलंद फरमाए, तकरीर कायदा बनहजे फरमूदन उन्होंने कायदे की तकरीर बनहजे फरमूदन ऐसे तरीके पर की कि शुजूज बिल्कुल दफा शुदा, के शाज होना जो है वो पूरे तौर पर दफा हो गया यानी दूर हो गया, शाज होना पूरे तौर पर दूर हो गया, खत्म हो गया। वहम कलिमात सहीहा बरकायदा नशिस्ता, और तमाम सही कलिमात जो हैं बरकायदा नशिस्ता जाब्ते पर बैठ गए, जाब्ते पर बैठ गए यानी जाब्ते पर पूरा उतरने लगे, जाब्ते पर पूरा उतर आए। तमाम अल्फाज सहीहा यानी वो सीगे जिनमें तसही है, अरवाहा इस तस्वबा, अब इनको शाज नहीं कहना पड़ेगा बल्कि ये भी जाब्ते के मुताबिक हैं। क्यों जाब्ते के मुताबिक? इनमें जाब्ता क्यों नहीं लग रहा? क्योंकि इनमें शर्त नहीं पूरी भाई, जबकि बाकी सरफी तो फरमाते थे इसमें शर्त पूरी है, फिर भी जाब्ता नहीं लग रहा, इसलिए ये शाज है। मेरे उस्ताज ने ऐसी तकरीर की बतला दिया कि इनमें शर्त ही नहीं पूरी, जब शर्त नहीं पूरी तो ये जाब्ते के मुताबिक है, इनमें एलाल नहीं होना चाहिए भाई। बात समझ में आ गई? तो कहते हैं हम कलिमात सहीहा बरकायदा नशिस्ता, तमाम सही कलिमात जो हैं वो भी जाब्ते पर बैठ गए यानी जाब्ते पर पूरा उतर आए। अच्छा भाई, मुसन्निफ रहमहुल्लाह ने अपने उस्ताद को दुआएं दी भाई और कमाल किया। पहली दुआ क्या दी? मरहूम। दूसरी दुआ मगफूर। तीसरी रफ़अल्लाहु दरजातिही, मरहूम भाई कि उन पर रहम किया जाए यानी अल्लाह उन पर रहम फरमाए, अल्लाह उन पर रहम फरमाए, उनकी तमाम लग्जिशात से गलतियों से अल्लाह दरगुजर फरमाए। और जब अल्लाह का रहम मुतवज्जे होगा, अल्लाह की रहमत जब मुतवज्जे होगी तो मगफूर, फिर अल्लाह उनकी क्या फरमा देंगे? मगफिरत फरमा देंगे। अब जब मगफिरत हो गई, जन्नती हो गए, तो रफा अल्लाह दरजाती ही, अब अल्लाह उनके दरजात बुलंद फरमाए, ऊंचे दर्जे की जन्नत अल्लाह उनको नसीब फरमाए भाई। तो तरतीब से ये दुआएं दी भाई। अच्छा आगे देखिए भाई, इन्होंने क्या कहा कि मेरे उस्ताज ने ऐसी तकरीर की कि तमाम कलिमात सहीहा भी जाब्ते के मुताबिक हो गए। और वो तकरीर क्या थी? वह बयान करने लगे, कहते हैं वह आईनस्त, और वो तकरीर यह है कि हर वाव व याए मुतहर्रिक के माकबलश हरफ सही साकिन बाशत। अच्छा, जाब्ते को फिर जहन में ताजा कर लें। जाब्ता कौन सा है? युबाउ वाला। युबाउ असल में क्या था? युबयाउ। वाव और या मुतहर्रिक और माकबल हरफ सही साकिन हो तो उस वाव और या की हरकत किसको देते हैं? माकबल को। और फिर अगर वो हरकत फतहा की हो तो फिर उस वाव और या को किससे बदलते हैं? अलिफ से। देखो, युब याउ या की हरकत फतहा है जो बा को दी, और फिर या को किससे बदल दिया? अलिफ से भाई। तो यही बयान करेंगे। کہتے ہیں وہ آنی نصف، اور وہ تقریر قاعدے کی یہ ہے کہ ہر واو و یائے متحرک کے ماں قبلش حرف صحیح ساکن باشد، ہر وہ واو اور یا جو کہ متحرک ہو اور اس کا ماں قبل جو ہے حرف صحیح ساکن ہو، و در مصدر ملاقی الف ساکن نہ باشد، و در مصدر ملاقی الف ساکن نہ باشد، ملاقی کا معنی ملنا، ملنے والا، اس میں فاعل ہے بھائی، ودر اور وہ مصدر کے اندر وہ واو اور یا ملاقی الف ساکن نہ باشد، الف ساکن کے ساتھ ملے ہوئے نہ ہو بھائی، مصدر میں اس واو اور یا کے بعد الف نہ آئے، یہی بیان کر رہے ہیں، ودر مصدر ملاقی الف ساکن نہ باشد، کہ وہ واو اور یا متحرک جن کا ما قبل حرف صحیح ساکن ہے وہ مصدر کے اندر الف ساکن کے ساتھ ملے ہوئے نہ ہو، حین تحقق شروط دیگر، بھئی اور بھی شرطیں تھیں نا، ایک شرط اس کا بھی اضافہ کر لو، بات سمجھ میں آ گئی، آگے کہتے ہیں حین تحقق شروط دیگر، حین وقت، تحقق کا معنی ہے ہونا، موجود ہونا، حین تحقق شروط دیگر، دوسری شرطوں کے پائے جاتے وقت، جب دوسری ساری شرطیں بھی موجود ہوں گی اور یہ والی شرط بھی پوری ہوگی، تو حرکت آ و یا بما قبل دہند، تو اس و اور یا کی حرکت ما قبل کو دے دیں گے، و اگر آ حرکت فتحہ باشد، اور اگر وہ حرکت فتحہ کی ہو جو آپ نے ما قبل کو دی ہے، تو و و یا الف شوت، تو پھر ما قبل فتحہ کی وجہ سے وہ و اور یا الف ہو جائیں گے، ضابطہ سمجھ میں آ گیا، وہ از افعال و استفعال، اور کہتے ہیں باب افعال اور استفعال میں چنان کے مصدر بری دو وزن آیت، جس طرح کے مصدر ان دو وزنوں پر آتا ہے، یعنی فعال اور استفعال وزن پر، بر وزن افعالتن و استفعالتن ہم میں آیت، تو مصدر جو ہے افعالتن اور استفعالتن وزن پر بھی آتا ہے، اقامتن و استقامتن و ہما مصادر افعال معللہ، ہر دو باب برہمی وزن بودان، افعال معللہ جن میں اعلال ہوا ہو، کہتے ہیں اقامتن اور استقامتن، اور اسی طرح ہما مصادر افعال معللہ، ان سارے افعال کے مصادر جن میں اعلال ہوا ہے، وہ سارے افعال جن میں کیا ہوا ہے، ان جن میں اعلال ہوا ہے ان کے مصادر، ان ہر دو باب، ان دونوں بابوں کے برہمی وزن بوداند، وہ اسی وزن پر ہیں، یعنی جن جن افعال میں اعلال ہوا ہے، کس میں، باب افعال میں اور استفعال، ان کے مصادر جو ہیں وہ افعال اور استفعال وزن پر نہیں آئے، بلکہ کس وزن پر آئے ہیں، افعالتن اور استفعالتن وزن پر آئے ہیں، کیونکہ وہاں بھی اعلال ہوا ہے نا، مصدر میں بھی، جب فعل میں اعلال ہوا ہے اور مصدر میں بھی کیا ہوا ہے، اعلال، معلوم ہوا وہاں پر واو یا کے بعد الف نہیں، جب واو اور یا کے بعد الف نہیں تو معلوم ہوا وہ افعال اور استفعال وزن پر نہیں ہے، بلکہ کس وزن پر ہیں، افعالتن اور استفعالتن وزن پر ہیں، دیکھیے پھر ترجمہ، کہتے ہیں اقامتن و استقامتن و ہما مصادر افعال معللہ، این ہر دو باب برہمی وزن بودا اند، کہتے ہیں اقامتن اور استقامتن اور اسی طرح ہما مصادر افعال معللہ، این ہر دو باب، ان دونوں بابوں کے تمام تعلیل کیے ہوئے افعال کے جو مصادر ہیں برہمی وزن بودا اند، وہ اسی وزن پر ہیں، یعنی افعالتن اور استفعالتن وزن پر ہیں، وَإِن وزن خاص در اجوہ فامدہ، اور یہ وزن خاص طور پر کس میں آیا ہے، اجوہ میں آیا ہے، چنان کے وزن فعل مصدر ثلاثی مجرد مختص بن ناقص است، جیسے کہ فعل وزن جو ہے مصدر ثلاثی مجرد کا یہ ناقص کے ساتھ خاص ہے، ودر غیر ناقص نیامدہ، اور ناقص کے علاوہ میں یہ فعل وزن نہیں آیا، اس کی میں نے مثال بھی ذکر کی، کیا مثال تھی، ہودن، ہودن جی، تو کہتے ہیں ودر غیر ناقص نیامدہ، اور غیر ناقص میں اس وزن پر مصدر نہیں آیا ہے ثلاثی مجرد میں، ونہجے کے ناقص را اختصاص بوزن فعل نیست، اور اسی طریقے پر جس طرح کے ناقص کا اختصاص وزن فعل کے ساتھ نہیں ہے، ناقص کا اختصاص بھائی فعل وزن صرف کس میں آیا، ناقص میں، لیکن ناقص کے اور بھی اوزان ہیں یا نہیں؟ ناقص کے اور بھی اوزان ہیں بھائی. معلوم ہوا ناقص تو فعل کے ساتھ خاص نہیں, لیکن فعل کیا ہے؟ ناقص کے ساتھ خاص ہے. یہی بیان کر رہے ہیں. کہتے ہیں ونہجے کے ناقص را اختصاص بوزن فعل نیست, اسی طریقے پر جس طرح کے ناقص کا وزن فعل کے ساتھ اختصاص نہیں ہے, مصدر ناقص بر دیگر اوزان ہم میں آیت, ناقص کے مصدر جو ہیں وہ دوسرے اوزان پر بھی آتے ہیں. فعل را البتہ اختصاص با ناقص, البتہ فعل جو ہے اس کا اختصاص ہے ناقص کے ساتھ, کہ در غیر ناقص نمے آیت, کہ یہ مصدر ناقص کے علاوہ میں نہیں آتا. ہم چنی اسی طرح اجوف افعال و استفعال را اختصاص با این دو وزن نیست, افعال اور استفعال کا جو اجوف ہے اس کا اختصاص ان دو وزنوں کے ساتھ نہیں ہے. کیا معنی؟ اجوف جو ہے اس کا مصدر باب افعال اور استفعال میں, افعال اور استفعال بھی آ سکتا ہے اور افعالتن اور استفعالتن بھی آ سکتا ہے. یعنی اجوف تو خاص نہیں ہے افعالتن اور استفعالتن کے, لیکن افعالتن اور استفعالتن یہ خاص ہیں کس کے ساتھ؟ اجوف کے ساتھ. یہی بیان کر رہے ہیں. کہتے ہیں ہم چنی اجوف افعال و استفعال را اختصاص با این دو وزن نیست, باب افعال اور استفعال کے اجوف کا جو ہے وہ اختصاص ان دو وزنوں کے ساتھ نہیں ہے. مصدر اجوف این ہر دو باب, ان دونوں بابوں کے اجوف کا جو مصدر ہے بھر وزن افعال و استفعال ہم میں آیت, وہ افعال اور استفعال وزن پر بھی آتا ہے. افعالتن اور استفعالتن پہ بھی آتا ہے اور افعال اور استفعال پر بھی آتا ہے. چنانچہ در جمیع سیغ مصحح این ہر دو باب, جیسے کہ تمام صحیح سیغوں میں ہے اس باب کے, جس طرح کے تمام صحیح نہ کہیں تصحیح کہہ لیں, ذرا صحیح سے وہ ہفت اقسام والی صحیح ذہن میں آ جاتی ہے, تصحیح, جس طرح کے تصحیح والے سارے سیغوں میں ہے. تصحیح والے سیغے دیکھو, ارواح یروحو ارواحن, دیکھا یہ اجوف ہے لیکن مصدر کس وزن پر آ رہا ہے؟ افعال. اور استصوب یستصوبو استصوابن, دیکھو کس وزن پر آ رہا ہے؟ استفعال. اور جبکہ اقام یقیم اقامتن یہ کس وزن پر ہے؟ افعالتن. اور استقام یستقیم استقامتن یہ کس وزن پر ہے؟ استقوامتن. تو دیکھو افعالتن اور استفعالتن یہ وزن تو خاص ہیں کس کے ساتھ؟ اجوف کے ساتھ, لیکن اجوف میں صرف یہی دو وزن نہیں آئیں گے بلکہ افعال اور استفعال بھی آ سکتے ہیں. تو گویا اجوف افعال کے دو مصدر ہو گئے. کون سے دو مصدر؟ ایک افعال جیسے ارواح, اور ایک باب افعال. باب افعال گویا اجوف جو باب افعال ہے اس کے دو مصدر ہو گئے, ایک کیا؟ افعال, ایک افعالتن. افعال جیسے ارواح, ارواح دیکھو اسی طرح آتا ہے عربی میں, اسی طرح بولتے ہیں, اور ایک افعالتن جیسے اقامتن. بھائی اسی طرح اجوف باب استفعال جو ہے اس کے بھی دو مصدر ہیں, ایک استفعال جیسے استصواب, دیکھو اسی طرح عرب بولتے ہیں, اور ایک استفعالتن جیسے استقامتن. بات سمجھ میں آ گئی؟ یہ مانا ہے کہ اجوف این ہر دو باب بروزن افعال و استفعال ہم میں آیت, کہ ان دونوں بابوں کے اجوف کا جو مصدر ہے وہ افعال اور استفعال وزن پر بھی آتا ہے. چنانچہ در جمیع سیغ مصحح این ہر دو باب, جیسے کہ ان دونوں بابوں کے تمام مصحح سیغوں کے اندر جن میں اعلال نہیں ہوا, ارواح دیکھو, استصواب دیکھو, البتہ افعالتن و استفعالتن در غیر اجوف نم آیت, البتہ افعالتن اور استفعالتن اجوف کے علاوہ نہیں آتے. پس در مصدر ارواح و استصواب و امثالش کے بروزن, اب حاصل کلام ذکر کر رہے ہیں. حاصل کلام کیا ہوا؟ کہ ہم نے قانون میں ایک شرط بڑھا دی, اور اب سارے صیغے کیا ہوئے؟ قانون کے مطابق ہو گئے. ارواح میں اعلال کیوں نہیں ہوا؟ کیونکہ اس کے مصدر میں واو کے بعد کیا ہے؟ الف. استصوابہ میں اعلال کیوں نہیں ہوا؟ کیونکہ اس کے مصدر میں واو کے بعد کیا ہے؟ الف. اور اقامتن میں اعلال کیوں ہوا؟ क्योंकि मस्दर में वाव के बाद अलिफ नहीं, ये तो किस वजन पर है, इफालतुन वजन पर है। और इस्तिकामतुन में क्यों एलाल हुआ, क्योंकि उसके मस्दर में वाव के बाद अलिफ नहीं है, वो तो इस्तिफालतुन वजन पर है। बात समझ में आ गई, यही बयान कर रहे हैं। पसदर मस्तर अरवाहा व इस्तस्वाबा व अमसालश के बर वजन इफाल और इस्तिफाल आमदा। पस अरवाहा और इस्तस्वाबा का जो मस्तर है वह अमसालश और इनकी जो मिसालें मिसल जो हैं कि बरवज़न इफाल और इस्तिफाल आमदा कि जो किस वजन पर आए हैं, इफाल और इस्तिफाल वजन पर आए हैं, यानी जिनमें एलाल नहीं हुआ, वह व या मुलाकी अलिफ साकिन अस व और या जो है वो मिला हुआ है अलिफ साकिन के साथ। लिहाजा दर जमी है बाब एलाल ना नमूदंद, लिहाजा सारे बाब में एलाल नहीं किया गया, पूरे बाब में ही एलाल नहीं किया गया। वह दर मस्तर अकाम व इस्तकाम व अमसालश के बरवजन इफालतुन व इस्तिफालतुन अस्त, जबकि अकामा और इस्तकामा का मस्तर जो है और इसी तरह इनके मिसल जो हैं जो कि इफालतुन और इस्तेफालतुन वजन पर आए हैं। व या मुलाकी साकिन नेस्त, वहां पर व और या वो मस्तर में मुलाकी साकिन नेस्त साकिन के साथ मिले हुए नहीं हैं। लिहाजा दर जमी बाब एलाल नमूदंद, लिहाजा पूरे बाब में एलाल किया गया क्योंकि इनके मस्तर में वह या के बाद अलिफ नहीं है। बस हेज कलीमा बर खिलाफ कायदा नेस्त, बस कोई भी कलीमा जो है खिलाफ जाबता नहीं है, सब कानून के अंदर आ गए, शुजूज क्या हो गया, खत्म हो गया। तरीका समझ में आ गया, अब किसी को शाज कहने की जरूरत नहीं, सब जाबते के मुताबिक हैं। जिनमें एलाल हुआ है उनमें शर्तें पूरी, जिनमें एलाल नहीं हुआ उनमें शर्तें पूरी नहीं। ये जो इफालतुन इस्तफालतुन आया एक सतर ऊपर, इसमें ये ता के नीचे जेर होनी चाहिए भाई, इफालतुन व इस्तिफालतुन, भाई इस्तिफाल है ना। आगे देखिए भाई, सवाल फेल रा दर एलाल असल करार दादान व मस्तर रा फरा, चुनान के दर कामा कियाम व कावम किवामन नविश्तांद व इंजा अक्स यहां लाजिम में आयत के फेल दर एलाल ताबे मस्तर शुदा। अच्छा आगे भाई, मुसन्निफ रहमतुल्लाह की इस तकरीर पर एक एतराज और उसका जवाब जिक्र करने लगे हैं। मुसन्निफ रहमतुल्लाह की तकरीर पर एतराज होता है कि आपकी इस तकरीर से मालूम हुआ कि मस्तर में एलाल होगा तो बाकी अफाल में भी एलाल होगा, और मस्तर में एलाल नहीं तो बाकी अफाल में भी एलाल नहीं। अरवाह युरवी हो इरवाहन, यहां पर वाव के बाद अलिफ आया मस्दर में तो इसमें एलाल नहीं, जब इसमें एलाल नहीं तो अरवाहा जो अफाल है अरवाहा युरविहु उनके अदर भी एलाल नहीं किया गया, तो मालूम हुआ मस्दर असल है और फेल उसके ताबे। इसी तरह आपने क्या कहा कि इस्तस्वाब यस्तस्विबु इस्तिस्वाबन, इस्तिस्वाब में एलाल नहीं मस्तर में एलाल नहीं तो इसके अफाल यानी इस्तस्वाब यस्तस्विबु में भी एलाल नहीं, क्योंकि मस्तर इस्तिस्वाब में वो के बाद क्या आ रहा है अलिफ। तो आपकी इस तकरीर से मालूम हुआ कि एलाल के अंदर मस्तर असल है और फेल क्या है फरा, मस्तर में एलाल हो तो फेल में करते हैं, मस्तर में एलाल ना हो तो फेल में भी नहीं करते। जबकि माकबल आपने एक तकरीर की थी काम कियामन के अंदर और कावम कवामन के अंदर, वहां आपकी तकरीर से मालूम हो रहा था कि फ़ेल एलाल में असल है और मस्तर उसके ताबे है, मस्तर उसकी फरा है। यहां क्या मालूम हुआ कि मस्तर एलाल में क्या है असल, मस्तर में एलाल हो तो फेल में एलाल करते हैं, मस्तर में एलाल नहीं तो फेल में भी एलाल नहीं। और वहां जो आपने तकरीर की थी उस तकरीर से तो यह मालूम हुआ था कि फेल जो है वो एलाल के अंदर असल है और मस्तर उसके ताबिया है, जैसे काम कियामन और कावम कवामन, कियामन असल में क्या था कवामन। देखो काम यकूम, कामक असल में क्या था कावामा, तो मादा क्या है काफ वाव मीम, और इसका मस्तर क्या आता है कियाम, कियाम असल में क्या था कवाम, वावी है ना, अभी बताया काम असल में क्या था कावामा, तो कियाम असल में क्या था कवाम। और फिर इस क़िवाम में वाव को माकबल कसरा की वजह से किससे बदला, या से। क्यों बदला? क्योंकि इसके फेल में एलाल हुआ था। कामा में वाव को किससे बदला है? अलिफ से। तो कामा में एलाल हुआ, इसलिए कियामन में भी क्या किया गया? एलाल। असल में क्या था? क़िवाम। तो कियामन में क्यों एलाल हुआ? क्योंकि फेल में एलाल हुआ था। तो फेल में एलाल होगा तो मस्तर में एलाल करेंगे, फेल में एलाल नहीं तो मस्तर में भी एलाल नहीं। चुनाचे इसी वजह से कावमा, कावमा युकाविमु मुकावमतन, और इसी का एक मस्तर आता है क़िवाम भाई। तो कावमा यहां देखो फेल के अंदर एलाल नहीं, वो अपनी जगह मौजूद है। और क़िवामन यहां पर देखो वही सूरत है, वाव है और वाव से माकबल क्या है? कसरा। इस वाव को किससे बदलना चाहिए? या से। जैसे कियाम असल में क्या था? क़िवाम। ये भी क्या है? क़िवाम। वहां वो और ये देखो बिल्कुल एक जैसे हैं, वो भी क़िवाम ये भी क़िवाम, लेकिन वहां फिर वाव को किससे बदला? या से। और क्या पढ़ा? कियाम। और यहां वाव को या से नहीं बदला, इसको इसी तरह अरब बोलते हैं क़िवाम। तो इस पर इश्काल होता है कि भाई क्या वजह, एक जैसी सूरत है, एक जगह एलाल हो रहा है एक जगह एलाल नहीं। तो जवाब गुजर गया। जवाब क्या? कि कियाम में चूंकि फेल के अंदर, कामा के अंदर देखो वो बदला था, एलाल हुआ था, तो फेल में चूंकि एलाल हुआ था इसलिए मस्तर में भी क्या कर दिया? कियाम को कियाम कर दिया। और कावमा के फेल में चूंकि एलाल नहीं इसलिए इसके मस्तर क़िवाम के अंदर भी कोई एलाल नहीं। मालूम हुआ फेल एलाल के अंदर असल है और मस्तर उसके ताबे। तो आपकी उस तकरीर जो कामा क़ियामन और कावमा क़िवामन में जो आपने तकरीर की थी, उससे तो यह साबित हो रहा था कि एलाल में फेल असल है, फेल में एलाल हो तो मस्तर में करो, फेल में एलाल ना हो तो मस्तर में भी ना करो। और यहां जो आपने अरवाहा इरवाहन और इस्तस्वाबा इस्तस्वाबन में जो तकरीर की, क्या तकरीर की? कि मस्तर में एलाल होगा तो फेल में भी होगा, मस्तर में एलाल नहीं तो फेल में भी नहीं। आपकी उस तकरीर से पता चला एलाल में फेल असल, और इस तकरीर से पता चला कि एलाल में मस्तर असल है। ये तो तआरुज आ गया आपकी बातों के अंदर, टकराव आ गया भाई। आपकी कौन सी बात हम माने और कौन सी ना माने भाई? बात समझ में आ गई? तो जवाब देंगे आपको कि भाई ये असल और फरा होना, कि ये असल है और ये फरा है, ये एक सरसरी बात है। असल मकसद ये नहीं है कि एक को असल बनाया जाए एक को फरा बनाया जाए। असल यह है कि एक बाब के तमाम सीगों में मुनासिबत होनी चाहिए। यानी ये ऐसा नहीं कि कुछ जगह एलाल है कुछ सीगों में और कुछ में एलाल नहीं, बल्कि मुनासिबत होनी चाहिए। अगर एलाल है तो सब जगह होना चाहिए, और अगर एलाल नहीं है तो सब जगह नहीं होना चाहिए भाई। तो असल मकसूद क्या है? असल मकसूद मुनासिबत है भाई। क्या है? मुनासिबत असल मकसूद है भाई। बात समझ में आ रही कि सारे सीगे क्या होने चाहिए? एक जैसे होने चाहिए। यह नहीं कि कुछ सीगों में एलाल हो रहा है और कुछ सीगों में एलाल नहीं हो रहा। तो असल और फरा ये असल मकसूद नहीं है कि आप एक को असल बनाए और एक को फरा बनाए, नहीं। बल्कि असल चीज जो सरफियों के हां मकसूद है, सरफियों की तवज्जो इस बात की तरफ होती है कि सारे सीगे क्या होने चाहिए? एक जैसे। उनमें मुनासिबत होनी चाहिए, मुआफकत होनी चाहिए। अगर एक जगह एलाल हो रहा है तो सब जगह होना चाहिए, और कहीं एलाल नहीं हो रहा तो फिर सब जगह नहीं होना चाहिए। तो इसमें असल और फरा को नहीं देखा जाता, बल्कि सबब को देखा जाता है। किसको? सबब। अगर एक सीगे में एलाल का कवि सबब पाया जाए और उसमें एलाल करना पड़े, तो फिर सारे सीगों में एलाल कर देते हैं ताकि सारे सीगे एक जैसे हो जाएं। जैसे याईदु, असल में क्या था? याईदु। यहां पर वो दरमियान में आ गया याए मफ्तूहा और कसरा के। यौईदु वाव से पहले क्या है? याए मफ्तूहा, और वाव के बाद क्या है? कसरा। और वाव जब दरमियान याए मफ्तूहा और कसरा के आ जाए तो इसकी अदायगी जुबान पर मुश्किल हो जाती है, सिकल आ जाता है। तो ये एक कवी सबब आ गया, लिहाजा यहां से वाव को गिरा दिया। और क्या पढ़ा, याईदु। और जब याईदु के अंदर हमने वह को गिराया तो फिर ताईदु वहां भी गिरा दिया, आईदु वहां भी गिरा दिया और नाईदु वहां भी गिरा दिया, ताकि सारा बाब एक जैसा हो जाए। ये नहीं कि कहीं पर वह है और कहीं नहीं। तो वह सिकल सिर्फ कहां पैदा कर रहा था, सिर्फ जब वह किसके बीच आए, या मफतूहा और कसरा के बीच। अब यह सबब तौईदु में तो नहीं है, तौईदु में वाकबल या मफतूहा है ही नहीं, तो यहां सिकल भी नहीं। औईदु यहां पर भी माकबल में या मफतूहा नहीं है, तो इसमें भी कोई सिकल नहीं। नौईदु यहां भी कोई सिकल नहीं, लेकिन फिर भी इन सारे सिगों में भी क्या कर दिया गया, वह को गिरा दिया गया, क्योंकि यौईदु के अंदर सिकल आ रहा था। यूं को एलाल का एक कवि सबब मौजूद था, तवज्जो है, एलाल का कवि, कवि एलाल का कवि सबब, ताकतवर सबब जो है, जो कुवत वाला सबब मौजूद था, जो तकाजा कर रहा था कि इस वाव को गिराओ, इसकी वजह से सिकल आ रहा है। तो जब एलाल का कवि सबब एक सिगे में मौजूद हो, तो फिर उस सिगे में जब एलाल करते हैं तो उसके साथ वाले सारे सिगों में भी एलाल करते हैं। वहां यह नहीं देखा जाता कि यह सिगा असल है या फरा। बात समझ में आ गई? जब एक सिगे में कवि सबब मौजूद है तो बाकी सिगों में भी क्या कर दो, एलाल कर दो। तो देखा यहां पर असल एलाल किस में हुआ, यौईदु में, और बाकी सीगे सारे उसके ताबे हो गए। लेकिन ये असल मकसूद नहीं कि यौईदु को असल कहें और बाकियों को उसके ताबे कहें। दूसरी मिसाल देखो, जैसे बाबे इफ़ाल है, अकरमा युक्रिमु, युक्रिमु असल में क्या था, यु अकरिमु, अकरमा पर अलामत मुजारे ले आओ या, तो क्या बन गया, और आखिर से माकबल को कसरा दो, यु अकरिमु, जो अकरिमो। लेकिन फिर मुतकल्लिम के सीगे में क्या बन गया, वो अकरिमो, दो हमजा जमा हो गए और दो हमजा की अदायगी तो जुबान पर सकील है, तो यहां पर ज्यादा सिकल आ रहा था, इसने तकाजा किया कि एक हमजा को गिराना चाहो, एक हमजा को गिरा दो ताकि जुबान पर अदायगी आसान हो जाए। तो यहां एक कवि सबब आ गया एलाल का, और क्या किया गया, उस हमजा को गिरा दिया। तो सिकल सिर्फ इस एक सीगे में आ रहा था, लेकिन मुनासिबत के लिए तमाम सीगों में फिर उस हमजा को गिरा दिया गया। युक्रिमु से भी हमजा गिर गया, तुक्रिमु असल में तो अक्रिमु था, वहां से भी हमजा गिर गया, नो अक्रिमु से भी हमजा गिर गया, और क्या बन गया, नुक्रिमु। बात समझ में आ रही है? तो अगर आप यह कहें कि याईदु असल है और बाकी सारे सीगे उसकी फरा हैं, यूं को एलाल के अंदर याईदु यानी पहला सीगा असल है और बाकी सारे सीगे क्या हैं, फरा है, उसके ताबे हैं, तो फिर उक्रिमु के अंदर फिर क्या जवाब दोगे? उक्रिमु के अंदर तो एलाल हुआ, उसको आपने असल बना दिया और उसके ताबे सारे सीगों में क्या कर दिया, एलाल कर दिया। तो अगर आप एक जगह कहते हो याईदु असल है, तो दूसरी जगह फिर क्या कहोगे, उक्रिमु मुतकल्लिम असल है, ये तो तआरुज आ जाएगा भाई, असल तो एक हो सकता है, या पहला सीगा होगा या वो वाला होगा, ये तो नहीं कि दोनों ही असल हो जाएं। तो दोनों में टकराव आ गया या नहीं? मालूम हुआ असल और फरा होना ये मकसद नहीं है। असल मकसद क्या है कि पूरे बाब में क्या होनी चाहिए, मुनासिबत होनी चाहिए। लिहाजा अगर एक सीगे में एलाल का कवि सबब पाया गया तो फिर ये नहीं देखेंगे ये असल है या फरा है, नहीं, बस सारे बाब में फिर वो उसी तरह एलाल कर देंगे। और अगर एक सीगे के अंदर तसही का कवि सबब पाया गया कि इसको सही रखो, इसको बदलो ना, तो फिर सारे बाब को सही रखेंगे, किसी में भी एलाल नहीं करेंगे। जैसे इरवाह, इरवाह के अंदर एक कवि सबब था कि इस वाव को ना बदलो, क्योंकि इसके बाद क्या है, अलिफ है, तो फिर पूरे बाब को उसी तरह कर दिया, कहीं पर भी वाव को नहीं बदला। या जैसे इस्तिसवाब, यहां पर वाव को बरकरार रखा, सही रखा, क्यों, क्योंकि कवि सबब था कि इस वाव को न बदलो, क्योंकि इसके बाद क्या है, अलिफ। जब इस तस्वाब के अंदर वाव को नहीं बदला तो उसका जो फेल है इस तस्वाबा यस्तस्वीबु, उसमें भी फिर वाव में एलाल नहीं किया। हासिल कलाम क्या हुआ कि असल और फरा होना यह असल मकसूद नहीं, یہ اصل مقصود نہیں. اصل مقصود کیا ہوتا ہے صرفی کے نزدیک؟ کہ پورے باب میں کیا ہونی چاہیے؟ مناسبت ہونی چاہیے. سارے صیغے ایک جیسے ہونے چاہیے. اگر اعلال ہوا ہے تو سب میں ہونا چاہیے, اگر نہیں ہوا تو پھر سب میں نہیں ہونا چاہیے بھائی. لہذا اگر ایک جگہ اعلال کا قوی سبب پایا جائے تو پھر پورے باب میں اعلال کر دیں گے, یہ نہیں دیکھیں گے کہ یہ اصل ہے یا فرع. جیسے یعیدو, یہاں پہلے صیغے کے اندر اعلال کی قوی وجہ پائی گئی, ثقل آ رہا تھا بہت زیادہ, تو پھر پورے باب میں اعلال کیا گیا. اور اکرمو کے اندر متکلم کے صیغے کے اندر جو ہے اعلال کا قوی سبب پایا گیا اور اس سبب کی وجہ سے اعلال کرنا پڑا, تو پھر پورے باب میں کیا کر دیا گیا؟ اعلال کر دیا گیا, یہ دیکھے بغیر کہ یہ اصل ہے یا فرع. کیونکہ اصل تو آپ اگر کہیں تو پہلا صیغہ تھا, یعیدو میں کس کو کہنا پڑے گا؟ پہلے صیغے کو. اور یکرمو میں کس کو اصل کہنا پڑے گا؟ متکلم کے صیغے کو اصل کہنا پڑے گا. اور یعیدو میں غائب کے پہلے صیغے کو اصل کہنا پڑے گا. پھر تو تعارض آ جائے گا بھائی, اصل تو ایک ہو سکتا ہے, دونوں تو نہیں ہو سکتے بھائی. تو معلوم ہوا اصل اور فرع ہونا مقصود نہیں ہے. مقصود کیا ہے؟ پورے باب کا حکم ایک جیسا ہونا چاہیے بھائی. اور پھر اس میں یہ نہیں دیکھیں گے کہ یہ فعل ہے یا مصدر ہے. اگر فعل میں اعلال کا قوی سبب پایا گیا تو پھر فعل میں اعلال کریں گے تو مصدر میں بھی اعلال کر دیں گے, اور اگر مصدر میں قوی اعلال پایا گیا تو مصدر میں بھی اعلال کریں گے اور فعل میں بھی اعلال کریں گے. اور اگر تصحیح کا قوی سبب پایا گیا کہ اس کو اعلال نہ کرو, اس کو صحیح رکھو, کوئی قوی سبب تقاضا کر رہا ہے اس میں اعلال نہ, تو اگر تصحیح کا قوی سبب ایک صیغے میں پایا گیا تو وہاں تصحیح کریں گے تو سارے باب میں کیا کر دیں گے؟ تصحیح کر دیں گے, یعنی اعلال نہیں کریں گے, تاکہ سارا باب ایک جیسا رہے بھائی. بات سمجھ میں آ گئی؟ تو یہاں پر مقصود کسی کو اصل قرار دینا اور باقیوں کو فرع قرار دینا یہ مقصود ہے ہی نہیں. اگر یہ مقصود ہوتا تو پھر یا تو یعیدو کو اصل قرار دینا پڑے گا یا اکرمو کو, یعنی غائب کے صیغے کو اصل قرار دینا پڑے گا یا متکلم کے صیغے کو. اگر غائب کے صیغے کو آپ اصل قرار دیتے ہیں تو پھر اکرمو کی وجہ سے باقی صیغوں میں اعلال کیوں کیا؟ یہ تو اصل نہیں ہے, یہ تو متکلم کا صیغہ ہے. اکرمو کی وجہ سے پوری گردان میں حمزہ گری یا نہیں گری؟ جی. اور یعیدو کی وجہ سے پوری گردان میں واو گرا یا نہیں گرا؟ جی. تو ایک تو صیغہ ہے غائب کا اور ایک صیغہ کس کا؟ متکلم کا. تو صیغہ تو ایک ہی اصل ہو سکتا ہے نا. جی. یا کون سا صیغہ ہوگا؟ غائب کا. جب غائب کا صیغہ اصل ہے تو ہر گردان میں غائب کا صیغہ اصل ہوگا. باب افعال میں بھی کون سا صیغہ اصل ہوگا؟ غائب کا پہلا صیغہ یکرمو. بات سمجھ میں آ رہی ہے؟ اور اگر آپ متکلم کے صیغے کو اصل قرار دیتے ہیں تو ہر گردان میں متکلم کا صیغہ کیا ہوگا؟ اصل ہوگا. لہذا اعیدو کو اصل بنائیں گے, جیسے اکرمو میں اکرمو کو کیا بنایا؟ اصل. تو یہاں اگر اے اصل اور فرع بنانا مقصود ہوتا تو پھر تو یعیدو اور اکرمو میں سے ایک درست رہے گا اور دوسرا غلط ہو جائے گا. اگر آپ غائب کے صیغے کو اصل قرار دیتے ہیں تو پھر تو ٹھیک ہے, یعیدو میں تو بات ٹھیک ہو جائے گی. یعیدو بھی کون سا صیغہ؟ غائب کا. یہ ہے اصل, اس کو آپ نے کیا قرار دیا؟ اصل. تو پھر جب اصل میں تبدیلی ہوئی تو سارے باب میں کیا کر دو؟ تبدیلی کر دو. بات تو ٹھیک ہو گئی. تو پھر اس پر اشکال ہوتا ہے کہ یکرم گردان میں تو اکرمو کے اندر اعلال ہوا اور اکرمو تو اصل نہیں, اصل تو آپ نے کس کو قرار دیا؟ یکرمو کو. اور یکرمو میں کوئی دو حمزہ جمع ہیں, جب دو حمزہ جمع نہیں تو حمزہ کو نہیں گرانا چاہیے. جب اس میں نہیں گرایا تو اکرمو میں بھی حمزہ کو نہیں گرانا چاہیے کیونکہ وہ اس کے تابع ہے. لیکن یہاں پر آپ ساری گردان میں سے کیا کرتے ہیں؟ حمزہ کو گرا دیتے ہیں. گویا آپ نے اکرمو کو کیا کر دیا؟ اصل بنا دیا اور باقی صیغوں کو اس کے تابع بنا دیا. تو پہلے آپ غائب کے صیغے کو اصل بنا رہے تھے, اب کس کو اصل بنا دیا؟ متکلم کے صیغے کو. یہ تو درست نہیں ہے, اصل میں تو ایک ہی ہوگا, یا غائب کا ہوگا یا متکلم کا. تو ایک جگہ تو بات ٹھیک بن جائے گی, دوسری جگہ بات ٹھیک نہیں رہے گی. اگر اکرمو اصل ہے تو پھر یعیدو کی وجہ سے باقی صیغوں میں تبدیلی کیوں کی؟ اور اگر یعیدو اصل ہے تو پھر اکرمو کی وجہ سے باقی صیغوں میں تبدیلی کیوں کی؟ بات سمجھ میں آ گئی؟ دیکھیے بھائی کتاب پر. سوال: فعل را در اعلال اصل قرار دادا اند و مصدر را فرا. کہتے ہیں فعل کو اعلال میں اصل قرار دیا گیا ہے اور مصدر کو فرا, چنان کے در قام قیامن و قاوما قوامن نوشتان. چنانچہ جیسے کہ قام قیامن اور قاوما قوامن میں لکھا گیا ہے. وہ اینجا عکس آ لازم میں آیت, اور یہاں پر اس کا عکس لازم آتا ہے کہ فعل در اعلال تابع مصدر شدہ, کہ فعل اعلال میں مصدر کے تابع ہو گیا. جواب, این اصالت و فرعیت سخن است سرسری. این اصالت یہ اصل ہونا و فرعیت اور فرا ہونا, سخن است سرسری یہ سرسری بات ہے, سخن بات, سخن بات کو کہتے ہیں. سخن است سرسری یہ سرسری بات ہے. سرسری کہتے ہیں ظاہری, ظاہری جو گہرائی میں نہ جائے آدمی, ویسے ہی آسانی سے ایک بات کر دی سرسری, اوپر ہی اوپر سے یہ سرسری بات بھائی. اور ایک ہے گہرائی میں جانا. تو کہتے ہیں یہ جو ہم ایک کو کیا کہتے ہیں یہ اصل ہے اور دوسرے کیا ہے فرع, یہ ایک سرسری بات ہے بھائی. یہاں اصل مقصد کسی کو اصل بنانا اور کسی کو فرع بنانا مقصد نہیں ہے بھائی. تو کہتے ہیں اصالت و فرعیت سخن سرسری کہ یہ اصل ہو اور فرا ہونا یہ سرسری بات ہے. اصل در اعلال و ہمچو احکام این است کہ وحدت حکم باب منظور میں باشد. اصل در اعلال و ہمچو احکام, اعلال اور اس جیسے احکام میں اصل جو ہے این است یہ ہے کہ وحدت حکم باب منظور میں باشد. منظور یعنی مقصود, کہ وحدت حکم باب, ترجمہ آخر سے کروں گا, وحدت حکم باب, باب کے حکم کی وحدت جو ہے منظور میں باشد مقصود ہوتی ہے. اصل مقصود کیا ہوتی ہے؟ باب کے حکم کی وحدت. وحدت کا معنی ایک ہونا, کہ باب کا حکم ایک رہے, ایک جیسا رہے. ایک جگہ اعلال ہے تو سب جگہ اعلال ہے, اور کہیں اعلال نہیں تو سارے باب میں ہی اعلال نہیں. تو دیکھو باب کا حکم ایک ہونا چاہیے, یہ نہیں کہ کہیں اعلال ہے اور کہیں اعلال نہیں. تو کہتے ہیں کہ وحدت حکم باب منظور میں باشد, باب کے حکم کی وحدت جو ہے وہ مقصود ہوتی ہے. تا صیغ غیر متناسب نہ شود, تاکہ صیغے غیر متناسب نہ ہو جائیں, ان میں کوئی مناسبت ہی نہ ہو, کچھ میں اعلال ہے اور کچھ میں اعلال نہیں, کہیں ایسا نہ ہو جائے. پس اگر در یک صیغہ وجہ مقتضی قوی اعلال شود, پس اگر ایک صیغے کے اندر وجہ مقتضی قوی اعلال. بھئی یاد رکھو فارسی میں زیر لاتے ہیں کسی لفظ پر اضافت کے لیے بھی اور صفت کے لیے بھی. عربی میں کیا کہتے ہیں؟ مضاف مضافلے, غلام زیدن, مضافلے پر زیر آتی ہے. لیکن فارسی میں مضاف پر زیر آ جاتی ہے. غلام زید کیا معنی؟ زید کا غلام. دیکھا غلام زید. اور اسی طرح یہ زیر صفت کے لیے بھی آتی ہے, رجل شجاع, بہادر آدمی. دیکھا یہ صفت ہے, یہ مضاف نہیں. تو یہ زیر فارسی میں کس لیے آتی ہے؟ مضاف کے لیے بھی آتی ہے اور صفت کے لیے بھی. جہاں بھی موصوف صفت ہوں تو پہلے پر زیر لے آؤ, اور اسی طرح جہاں بھی مضاف مضافلے ہوں وہاں بھی کیا لائیں گے؟ زیر لائیں گے. پھر آپ نے غور کرنا ہوگا کہ یہ آپس میں موصوف صفت ہیں یا یہ آپس میں مضاف اور مضافلے ہیں. تو آخر میں زیر لاتے ہیں. اور اگر آخر میں ہا ہو, ہا یا ہو, تو پھر ان پر حمزہ لے آتے ہیں. جیسے طلباء دین, طلبا اور دین, دین کے طلبا, طلبا طلبا الگ لفظ اور دین الگ. اب ہم نے ان کی اضافت کرنی ہے, اور طلبا کے آخر میں کیا ہے؟ ہا. تو اس ہا پر حمزہ لے آؤ, طلبا دین, دین کے طلبا. طریقہ سمجھ میں آ رہا ہے؟ اگر آخر میں یا ہو پھر بھی اوپر حمزہ لے آتے ہیں. صفت کے لیے بھی حمزہ لاتے ہیں, وہی بات, وہی جو کسرے والا کام تھا وہ یہاں حمزہ کرے گا. کسرہ کس لیے لاتے ہیں؟ زیر کس لیے لاتے ہیں؟ اضافت کے لیے بھی فارسی میں لاتے ہیں اور صفت کے لیے بھی. تو حمزہ بھی ان دونوں مقاصد کے لیے لاتے ہیں. تو یہاں بھی اسی طرح ہے. دیکھیے بھائی, اگر در یک صیغہ وجہ مقتضی قوی اعلال شود, مقتضی اس پر بھی حمزہ آئے گا, قوی اس پر بھی حمزہ آئے گا. اگر ایک صیغہ میں وجہ مقتضی قوی, ایک ایسی طاقتور وجہ جو تقاضا کرنے والی ہو اعلال کا, یہ قوی اعلال، یہ اعلال کی طرف اضافت ہو رہی ہے، اور ما قبل والی صفات ہیں آپس میں بھائی. اگر دریک صیغہ، بات کیا میں نے کی تھی، میں نے کیا کہا تھا، اگر کسی ایک صیغے میں کوئی ایسا قوی سبب پایا جائے جو اعلال کا تقاضا کرے کہ اعلال کرو، تو پھر باقی صیغوں میں بھی کیا کر دیں گے، اعلال. اور اگر ایک صیغے میں کوئی ایسا قوی سبب پایا جائے جو تصحیح کا تقاضا کر رہا ہو، تو باقی صیغوں کو بھی کیا کریں گے، صحیح رکھیں گے. یہی بیان کر رہے ہیں، کہتے ہیں اگر دریک صیغہ، اگر ایک صیغہ میں وجہ مقتضی قوی اعلال شود، کوئی قوی سبب جو ہے وہ اعلال کا تقاضا کر رہا ہو. دیکھو ایک ایک لفظ کا ترجمہ سنو، وجہ کوئی ایسی وجہ، کوئی سبب، مقتضی جو کیا کر رہی ہو، تقاضا کر رہی ہو، قوی، اور کس قسم کی وجہ ہے، قوی ہے، قوت والی ہے، اور کس چیز کا تقاضا کر رہی ہے، اعلال، کس کا، اعلال. اگر وجہ مقتضی قوی اعلال شود، اگر ایک صیغے میں کوئی ایسا قوی سبب ہو جو تقاضا کرنے والا ہو اعلال کا. ترجمہ سمجھ میں آ گیا؟ اگر دریک صیغہ وجہ مقتضی قوی اعلال شود، اگر ایک صیغہ میں وجہ مقتضی قوی اعلال شود، اعلال کا تقاضا کرنے والا کوئی قوی سبب ہو، تو درہما صیغ اعلال میں کنند، تو تمام صیغوں میں اعلال کرتے ہیں. و اگر در یک صیغہ مقتضی قوی تصحیح یافتہ شود، اور اگر ایک صیغہ میں تصحیح کا کوئی قوی مقتضی پایا جائے، تو ہما صیغ را صحیح میں دارند، تو تمام صیغوں کو صحیح رکھتے ہیں. مراعات ای معنی، اس بات کی رعایت رکھنا، مراعات ای معنی، اس معنی کی رعایت رکھنا کہ مقتضی در اصل یافتہ شد یا در فرع ہرگز ملحوظ نیست. اس بات کی رعایت رکھنا کہ مقتضی در اصل یافتہ شد یا در فرع، کہ مقتضی جو ہے وہ اصل میں پایا گیا ہے یا فرع میں، ہرگز ملحوظ نیست، یہ بات ملحوظ نہیں. ادھر دیکھیے، اس بات کا لحاظ نہیں رکھا جاتا کہ وہ سبب جو اعلال کا تقاضا کر رہا ہے، توجہ ہے، وہ سبب جو کیا کر رہا ہے، اعلال کا تقاضا کر رہا ہے، وہ اصل میں ہے یا فرع میں ہے، یہ نہیں دیکھا جاتا. بس صرف یہ دیکھا جاتا ہے کہ کوئی قوی سبب کسی بھی جگہ پر کس کا تقاضا کر رہا ہے، اعلال کا، تو پھر یہ نہیں دیکھا جاتا کہ یہ اصل میں ہے یا فرع میں، بس سب میں کیا کر دیتے ہیں، اس میں بھی اعلال کرتے ہیں اور باقی سب میں بھی اعلال کر دیتے ہیں. اور اگر کسی ایک صیغے کے اندر تصحیح کا کوئی قوی سبب پایا جائے، تو پھر یہ نہیں دیکھتے کہ یہ اصل ہے یا فرع، بس جب اس کو صحیح رکھتے ہیں قوی سبب کی وجہ سے، تو باقیوں میں بھی کیا کرتے ہیں، تصحیح، باقیوں کو بھی صحیح رکھتے ہیں بھائی. وہ اگر در یک صیغہ مقتضی قوی تصحیح یافتہ شود، ہما صیغ را صحیح میں دارند، اور اگر ایک صیغے میں جو ہے تصحیح کا قوی مقتضی پایا جائے، تو تمام صیغوں کو صحیح رکھتے ہیں. مراعات ای معنی کہ مقتضی در اصل یافتہ شد یا در فرا ہرگز ملحوظ نیست، اس بات کی رعایت، اس معنی کی رعایت کہ مقتضی وہ اصل میں پایا گیا یا در فرا یا فرا میں، ہرگز ملحوظ نیست، یہ ہرگز ملحوظ نہیں ہوتی، اس کا لحاظ نہیں رکھا جاتا. مثلا مثال کے طور پر، بودن واو میان یا مفتوحہ و کسرہ ثقیل است. بودن واو، واو کا ہونا میان یا مفتوحہ و کسرہ، یا مفتوحہ اور کسرہ کے درمیان، واو کا مثال ذکر کر رہے ہیں، واو کس کے درمیان آ جائے، یا مفتوحہ اور کسرہ کے درمیان، تو کہتے ہیں بودن واو میان یا مفتوحہ اور کسرہ ثقیل است، واو کا ہونا درمیان یا مفتوحہ کے اور کسرہ کے، ثقیل است، یہ ثقیل ہے. وہ مقتضی حذف واو، اور یہ حذف واو کا مقتضی ہے کہ واو کو کیا کر دو، حذف کر دو، تو کہتے ہیں وہ مقتضی حذف واو، اور یہ واو کے حذف کا تقاضا کرنے والا ہے. لہذا در یعیدو، واو را حذف کردن، لہذا یعیدو کے اندر واو کو حذف کر دیا. ودر دیگر سیغ برعایت تناسب، اور باقی سیغوں میں رعایت تناسب کی وجہ سے، باقی سیغوں میں جو واو حذف کیا وہ ثقل کی وجہ سے نہیں کیا، بلکہ کس لیے کیا، مناسبت کی رعایت رکھنے کے لیے، کہ سارے سیغوں میں کیا ہو جائے، مناسبت ہو جائے. یا مثلا، یا مثال کے طور پر، دوسری مثال دے رہے ہیں، یا مثلا اجتماع دو حمزہ زائدہ در اول مضارع ثقیل است. دو حمزہ زائدہ کا جمع ہونا مضارع کے شروع میں ثقیل، یہ کیا ہے؟ ثقیل ہے. وہ مقتضی حذف حمزہ دوم، اور یہ تقاضا کرنے والا ہے دوسرے حمزہ کے حذف کا. توجہ ہے، یہ تقاضا کرنے والا ہے دوسرے حمزہ کے حذف کا، کہ دوسرے حمزہ کو حذف کر دیا جائے. لہذا در اکرمو کے در اصل او اکرمو بود حمزہ دوم حذف شدہ، لہذا اکرمو میں کہ اس کی کہ جس کی اصل او اکرمو تھی حمزہ دوم حذف شدہ، دوسرا حمزہ جو ہے حذف ہو گیا. ودر یکرمو و تکرمو و نکرمو علت موجود نیست، اور باقی صیغے جو ہیں یکرمو تکرمو نکرمو ان میں یہ علت موجود نہیں، ان میں یہ علت موجود نہیں. وہاں تو دو حمزے جمع نہیں ہیں، لیکن او اکرمو میں ایک حمزہ گرایا تھا تو ان سب میں بھی حمزہ کو گرا دیا گیا. تو کہتے ہیں درودر یکرمو و تکرمو و نکرمو یہ علت موجود نہیں، اور یکرمو تکرمو اور نکرمو میں یہ علت موجود نہیں ہے، صرف برعایت تناسب حذف کردن، صرف رعایت تناسب کی وجہ سے حذف کر دیا یعنی حمزہ کو. بے لحاظ ایمانا کی یعید اصل است و تعید وغیرہ فرع آن، یا اکرم اصل است و تکرم وغیرہ فرع آن، بغیر لحاظ کیے اس معنی کا کہ یعید اصل ہے اور تعید وغیرہ اس کی فرع، یعنی یہ نہیں دیکھا گیا کہ یعید اصل ہے اور باقی صیغے اس کی فرع، یا یہ نہیں دیکھا گیا کہ اکرم اصل ہیں اور باقی صیغے اس کی فرع، یہ نہیں دیکھا گیا. کیونکہ اگر اصل اور فرع کو دیکھا جائے تو پھر اصل تو آپ ایک کو بنا سکتے ہیں، دونوں کو تو نہیں بنا سکتے، یا پہلے صیغے کو بنائیں گے یا متکلم کے صیغے کو بنائیں گے. بھائی یہ معنی ہے کہ صرف برعایت تناسب حذف کردن، صرف رعایت تناسب کی وجہ سے حمزہ کو حذف کر دیا. بے لحاظ ایمانا کی یعید اصل است و تعید وغیرہ فرع آن، بغیر اس معنی کا لحاظ کیے کہ یعید اصل ہے اور تعید وغیرہ اس کی فرع ہیں، یا اکرم اصل است و تکرم وغیرہ فرع آن، اور بغیر اس کا لحاظ کیے کہ اکرم اصل ہے اور تکرم وغیرہ اس کی فرع، اس کا لحاظ نہیں رکھا بھائی. وَإِلَّا، اور اگر ایسا نہ ہوتا، کہتے ہیں اگر ایسا نہ ہوتا یعنی اصل اور فرع کا لحاظ نہیں رکھا، بس ایک صیغے میں اعلال کا قوی سبب پایا گیا تو باقی صیغوں میں بھی کیا کر دیا گیا؟ اعلال. یہ نہیں دیکھا کہ یہ اصل ہے یا فرع، کیونکہ اگر اصل اور فرع ہونے کو دیکھا جاتا تو پھر ٹھیک ہے اگر آپ ایک کو اصل قرار دیں گے، اگر یعیدو کو اصل قرار دیتے ہیں پھر تو ٹھیک ہے، یعیدو اصل ہے اس میں اعلال ہوا، باقی میں بھی کیا ہونا چاہیے؟ اعلال ہونا. تو پھر اکرمو میں جو اعلال ہوا، اکرمو تو اصل نہیں ہے، پھر باقیوں میں اعلال کیوں ہوا؟ تو پھر باقیوں میں اعلال درست نہ رہے گا. اور اگر آپ اکرمو کو یعنی متکلم کے صیغے کو اصل قرار دیتے ہیں تو پھر یعیدو تو پھر اصل نہ ہوا، جب اصل نہیں ہے تو اس کی وجہ سے باقی صیغوں میں اعلال کرنا صحیح نہیں ہوگا. اصل تو ایک ہوگا نا، اور اصل میں جو تبدیلی ہوئی باقی میں بھی کیا ہونی چاہیے؟ تبدیلی ہونی چاہیے. تو یا یعیدو کو اصل قرار دو، جب یہ اصل ہے تو باقی سب میں اعلال کرو، تو پھر اکرمو کی وجہ سے اعلال کیوں کر رہے ہو؟ وہ تو اصل نہیں ہے. اور اگر آپ اکرمو کو اصل قرار دیتے ہیں تو پھر یعیدو کی وجہ سے کیوں اعلال کر رہے ہو؟ وہ تو اصل نہیں ہے. اشکال سمجھ میں آ گیا. وَإِلَّا، اور اگر ایسا نہ ہو. وَإِلَّا یہ عربی کا لفظ استعمال کر لیا، اصل میں ہے وَإِلَّمْ يَكُنْ كَذَلِكَ، اگر ایسا نہ ہو. تو یہاں پر مقصود کسی کو اصل قرار دینا اور باقیوں کو فرع قرار دینا یہ مقصود ہے ہی نہیں. اگر یہ مقصود ہوتا تو پھر یا تو یعیدو کو اصل قرار دینا پڑے گا یا اکرمو کو، یعنی غائب کے صیغے کو اصل قرار دینا پڑے گا یا متکلم کے صیغے کو. اگر غائب کے صیغے کو آپ اصل قرار دیتے ہیں تو پھر اکرمو کی وجہ سے باقی صیغوں میں اعلال کیوں کیا؟ یہ تو اصل نہیں ہے، یہ تو متکلم کا صیغہ ہے. اکرمو کی وجہ سے پوری گردان میں حمزہ گری یا نہیں گری؟
جی.
اور یعیدو کی وجہ سے پوری گردان میں واو گرا یا نہیں گرا؟
جی.
تو ایک تو صیغہ ہے غائب کا اور ایک صیغہ کس کا؟ متکلم کا. تو صیغہ تو ایک ہی اصل ہو سکتا ہے نا، یا کون سا صیغہ ہوگا؟ غائب کا. جب غائب کا صیغہ اصل ہے تو ہر گردان میں غائب کا صیغہ اصل ہوگا، باب افعال میں بھی کون سا صیغہ اصل ہوگا؟ غائب کا. پہلا صیغہ یکرمو، بات سمجھ میں آ رہی ہے؟ اور اگر آپ متکلم کے صیغے کو اصل قرار دیتے ہیں تو ہر گردان میں متکلم کا صیغہ کیا ہوگا؟ اصل ہوگا. لہذا اعیدو کو اصل بنائیں گے, جیسے اکرمو میں اکرمو کو کیا بنایا؟ اصل. تو یہاں اگر اے اصل اور فرا بنانا مقصود ہوتا تو پھر تو یعیدو اور اکرمو میں سے ایک درست رہے گا اور دوسرا غلط ہو جائے گا. اگر آپ غائب کے صیغے کو اصل قرار دیتے ہیں تو پھر تو ٹھیک ہے, یعیدو میں تو بات ٹھیک ہو جائے گی. یعیدو بھی کون سا صیغہ؟ غائب کا. یہ ہے اصل, اس کو آپ نے کیا قرار دیا؟ اصل. تو پھر جب اصل میں تبدیلی ہوئی تو سارے باب میں کیا کر دو؟ تبدیلی کر دو. بات تو ٹھیک ہو گئی. تو پھر اس پر اشکال ہوتا ہے کہ یکرم گردان میں تو اکرمو کے اندر اعلال ہوا اور اکرمو تو اصل نہیں, اصل تو آپ نے کس کو قرار دیا؟ یکرمو کو. اور یکرمو میں کوئی دو حمزہ جمع ہیں؟ جب دو حمزہ جمع نہیں تو حمزہ کو نہیں گرانا چاہیے. جب اس میں نہیں گرایا تو اکرمو میں بھی حمزہ کو نہیں گرانا چاہیے کیونکہ وہ اس کے تابع ہے. لیکن یہاں پر آپ ساری گردان میں سے کیا کرتے ہیں؟ حمزہ کو گرا دیتے ہیں. گویا آپ نے اکرمو کو کیا کر دیا؟ اصل بنا دیا اور باقی صیغوں کو اس کے تابع بنا دیا. تو پہلے آپ غائب کے صیغے کو اصل بنا رہے تھے, اب کس کو اصل بنا دیا؟ متکلم کے صیغے کو. یہ تو درست نہیں ہے, اصل میں تو ایک ہی ہوگا, یا غائب کا ہوگا یا متکلم کا. تو ایک جگہ تو بات ٹھیک بن جائے گی, دوسری جگہ بات ٹھیک نہیں رہے گی. اگر اکرمو اصل ہے تو پھر یعیدو کی وجہ سے باقی صیغوں میں تبدیلی کیوں کی, اور اگر یعیدو اصل ہے تو پھر اکرمو کی وجہ سے باقی صیغوں میں تبدیلی کیوں کی؟ بات سمجھ میں آگے؟ یہی بیان کریں. الا, اور اگر ایسا نہ ہو, اگر غائب را اصل قرار دہند, اگر غائب کے صیغے کو اصل قرار دے دیں تو تابع کر دیں یکرمو مر اکرمو را بے جام شود, تو یکرمو کو تابع بنا دینا خاص اکرمو کا. مر کا معنی خاص, تابع کردن, تابع کر دینا یکرمو کو. مر اکرمو را کس کا؟ اکرمو کا. یکرمو میں حمزہ گرا یا نہیں گرا؟ کس وجہ سے گرا؟ اکرمو کی وجہ سے. تو گویا آپ نے یکرمو کو کس کو تابع کر دیا؟ اکرمو کے. تو گویا یہ تابع بن گیا اور اکرمو کیا بن گیا؟ اصل. اور وہاں پر یعیدو کی گردان میں آپ نے اعیدو کو کس کے تابع کر دیا؟ متکلم کو یعیدو کے تابع کر دیا. تو یہاں آپ نے یکرمو کے اکرمو کے تابع کر دیا, یعنی غائب کے صیغے کو کس کے تابع کر دیا؟ متکلم کے صیغے کے. اور وہاں پر آپ نے متکلم کے صیغے کو کس کے تابع کر دیا ہے؟ غائب کے صیغے کے تابع کر دیا ہے. تو دونوں میں سے ایک بات ٹھیک ہو سکتی ہے. باب افعال کے اندر آپ نے یکرمو کو کس کے تابع کر دیا؟ اکرمو کے. یکرمو میں حمزہ کیوں گرا؟ کیونکہ اکرمو میں حمزہ گرا تھا. تو آپ نے غائب کے صیغے کو متکلم کے تابع کر دیا. اور وعدہ یعیدو کے اندر آپ نے اعیدو متکلم کے صیغے کو یعیدو کے تابع یعنی غائب کے صیغے کے تابع کر دیا. یعیدو میں واو گرا تھا اس لیے اعیدو میں بھی واو گر گیا. تو دونوں میں سے ایک بات ٹھیک ہو سکتی ہے. دونوں تو اصل قرار نہیں دے سکتے. یا تو غائب کا صیغے کو اصل قرار دیں اور متکلم کے صیغے کو اس کی فرع, یا متکلم کے صیغے کو اصل قرار دیں اور غائب کے صیغے کو اس کی فرع قرار دیں. تو مصنف بتلانا یہ چاہتے ہیں کہ بات وہی ہے جو میں نے بیان کر دی کہ اصل اور فرا بنانا, اصل اور فرا ہونا مقصود نہیں ہوتا, بلکہ اصل مقصد کیا ہوتا ہے کہ پورے باب میں مناسبت ہونی چاہیے, صیغے ایک جیسے ہونے چاہیے. اگر ایک جگہ اعلال کا کوئی قوی سبب کسی صیغے میں آ جائے جس کی وجہ سے وہاں اعلال کرنا پڑے تو پھر باقی صیغوں میں بھی اس کی مناسبت کے لیے کیا کر دیتے ہیں؟ اعلال کر دیتے ہیں اگرچہ وہاں وہ سبب موجود نہ ہو. جیسے یعیدو کے اندر بھائی یا مفتوحہ اور کسرہ کے درمیان واو کا آنا ثقیل تھا, تو توعیدو اوعیدو اور نوعیدو ان سب صیغوں کے اندر بھی کیا کر دیا گیا؟ واو کو گرا دیا گیا مناسبت کے لیے, مناسبت کے لیے. اور اسی طرح باب افعال کے اندر بھائی اکرمو اصل میں کیا تھا؟ اکرمو. وہاں پر دو حمزوں کا جمع ہونا ثقیل تھا, تو ایک قوی مقتضی آیا جو تقاضا کیا کر رہا ہے کہ ایک حمزہ کو گرا دو, بہت زیادہ ثقل آ رہا ہے. تو جب وہاں سے ایک حمزہ کو گرایا تو پورے گردان میں سے کیا کر دیا گیا؟ حمزہ کو گرا دیا گیا مناسبت کے لیے. تو معلوم ہوا اصل اور فرا ہونا یہ مقصود نہیں. اصل مقصد کیا ہے؟ پورے باب کا حکام यकसा होना चाहिए, उनमें मुनासिबत होनी चाहिए, मुआफकत होनी चाहिए। अगर एक सीगे के अंदर एलाल का कभी सबब पाया जाए तो यह ना देखो यह असल है या फारा, जो उसमें एलाल करो तो बाकियों में भी क्या कर दो एलाल। और अगर एक सीगे में तसही का कभी सबब पाया जाए तो जब उसको आपने सही रखना है तो बाकी सीगों को भी क्या करो सही रखो। बात समझ में आ गई? देखिए भाई अब दोबारा तर्जमा देख लीजिए, वह इल्ला, और अगर ऐसा ना हो, अगर गायब रा असल करार दें, अगर गायब को असल करार दे दें तो ताबिया कर देने युक्रिमु मर उक्रिमु रा बेजा मेशवद, तो युक्रिमु को उक्रिमु का ताबिया करना बेजा मेशवद ये गलत हो जाता है। वह अगर मुतकल्लिम असल बाशद तो इतबाए आईदू नाईदू मर याईदू रा ना जेबा में गर्दत, और अगर मुतकल्लिम असल हो तो तिबाए आईदू नाईदू मर याईदू रा नाजेबा गर्दर, तो आईदू नाईदू को याईदू के ताबे कर देना नाजेबा में गर्दद, ये नामुनासिब हो जाएगा। भाई क्या हो जाएगा? या तो किसको असल करार दोगे? गायब को। अगर गायब को असल करार देते हो तो युक्रिमु को उक्रिमु के ताबे क्यों करते हो? ये तो गलत है। और अगर आप मुतकल्लिम को असल करार देते हो तो फिर आईदू और नाईदू को याईदू के ताबे क्यों करते हो? ये तो फिर दुरुस्त नहीं है। बात समझ में आ गई? तो नाजेबा का माना है, जेबा का माना है खूबसूरत, नाजेबा जो खूबसूरत ना हो यानी बुरा। फिर देखें, अगर मुतकल्लिम असल हो तो इतबा है आईदू नाईदू मर याईदू रा नाजेबा में गर्दद, तो आईदू और नाईदू का याईदू के ताबे होना नाजेबा में गर्दद ये बुरा हो जाएगा, ये मुनासिब नहीं रहेगा। बात समझ में आ गई यहां तक? चलिए बस करें भाई। अच्छा भाई अब उर्दू की किताबें भी देख लें। बाबे चहारुम इफादात नाफिया के बयान में इबारत मिल गई। बाबे चहारुम इफादात नाफिया के बयान में जनाब उस्ताजी मौलवी सैयद मोहम्मद साहिब बरेलवी अल्लाहु दरजाती फिल जन्ना बड़ा रोशन जहन और इल्म सर्फ का खास शगफ रखते थे। खास शगफ यानी खास शौक था, खास दिलचस्पी थी। अक्सर शवाज़ सरफिया का शुजूस अनोखे अंदाज से कायदा की तकरीर फरमाकर दूर कर देते थे और दूसरे मतालिब भी बेनजीर अंदाज बयान में इरशाद फरमाया करते थे। उनकी बाज तकरीरें इफादतन सपुर्द कलम करता हूं। इफादा इफ़ाल और इस्तेफ़ाल के मुअतल्लात में तालील भी होती है, जैसे अकाम इकामतन व अस्तकाम इस्तेकामतन, और तस्हीह भी जैसे अरवाहा इरवाहन वस्तस्वब इस्तेस्वाबन, और तस्हीह बकसरत होती है यानी बहुत से कलिमात में तस्हीह है। सरफियीन चूंकि कायदा को पूरी तरह बयान नहीं कर सके इसलिए उन्होंने तमाम अल्फाज कसीरा को शाज करार दे दिया। जनाब उस्ताद मरहूम मगफूर रफा अल्लाहु दरजाती ही ने कायदा ही इस ढंग से बयान फरमाया, इस ढंग से यानी इस तरीके से ने कज़ाबता ही इस ढंग से बयान फरमाया कि शुजूज बिल्कुल जाता रहा और तमाम कलिमात सहीहा कायदा पर मुंतबिक हो गए। कायदा पर मुंतबिक हो गए यानी कायदा पर सही बैठ गए, कायदे के मुताबिक हो गए। आगे देखिए, और वो ये है कि हर वो वाव व याए मुतहर्रिक जिसका माकबल हरफे सही साकिन हो और मस्तर में मुलाकी अलिफे साकिन न हो, दूसरी शर्तें पाए जाने के वक्त उस वाव व या की हरकत माकबल को दे देते हैं, और अगर वो हरकत फतहा हो तो वाव और या को अलिफ से बदल देते हैं। और इफ़ाल और इस्तेफ़ाल का मस्तर जिस तरह इन दो वजनों पर आता है, इफ़ालतुन और इस्तेफ़ालतुन के वजन पर भी आता है। इकामतुन व इस्तेकामतुन और इन दोनों बाबों के अफ़ाल मुअल्लला जिनमें इलाल हुआ हो, दोनों बाबों के अफ़ाल मुअल्लला के तमाम मसादिर इसी वजन पर हैं और ये वजन सिर्फ अजवफ ही में आता है। जैसे कि मस्तर सुलासी मुजर्रद का वजन फुआलुन नाकिस के साथ मखसूस है, गैर नाकिस में नहीं आता, और जिस तरह नाकिस वजन फुआलुन के साथ मखसूस नहीं
مصدر ناقص دوسرے اوزان پر بھی آتا ہے. فعلن البتہ ناقص کے ساتھ مخصوص ہے کہ غیر ناقص میں نہیں آتا. اسی طرح اجوف افعال و استفعال بھی ان دو وزنوں کے ساتھ مخصوص نہیں. مصدر اجوف ان دونوں بابوں کا افعال و استفعال کے وزن پر بھی آتا ہے, جیسے کہ ان ابواب کے تمام صیغ صحیحہ میں. البتہ افعالتن و استفعالتن غیر اجوف میں نہیں آتا. پس اروحا و استصوبا اور ان کی نظائر کے مصادر میں, نظائر یعنی جو ان کے مثل ہیں, جو ان جیسے ہیں. پس اروحا اور استصوبا اور ان کے نظائر کے مصادر میں جو کہ افعال و استفعال کے وزن پر ہیں, واو اور یا الف سے ملاقی ہیں. ملاقی ہیں یعنی ملے ہوئے ہیں. واو اور یا الف سے ملاقی ہیں, لہذا پورے باب میں اعلال نہیں کیا گیا. اور اقاما و استقاما اور ان کی نظائر کے مصادر میں جو کہ افعالتن و استفعالتن کے وزن پر ہیں, واو اور یا الف سے ملاقی نہیں, لہذا پورے باب میں اعلال کر دیا گیا. پس کوئی کلمہ خلاف قاعدہ نہیں رہا. سوال, اعلال میں فعل کو اصل اور مصدر کو فرع قرار دیا گیا ہے, جیسے کہ قام قیامن اور قاوم قوامن میں کہا گیا ہے, اور آپ کی تقریر سے اس کا عکس لازم آتا ہے کہ فعل مصدر کے تابع ہو گیا. جواب, یہ اصالت و فرعیت و سطحی بات ہے, ورنہ تعلیل اور اس جیسے احکام میں اصل مقصود یہ ہوتا ہے کہ باب کا حکم متحد رہے, صیغے غیر متناسب نہ ہو جائیں. بس اگر ایک صیغے میں تعلیل کا سبب قوی ہو تو تمام صیغوں میں تعلیل کر دیتے ہیں, اور اگر ایک صیغہ میں تصحیح کا سبب قوی ہو تو تمام صیغوں کو بے تعلیل رہنے دیتے ہیں. اس بات کی رعایت ہرگز ملحوظ نہیں ہوتی کہ سبب اصل میں پایا گیا ہے یا فرع میں. مثلاً یا مفتوحہ اور کسرہ کے درمیان واو کا ہونا ثقیل اور حذف واو کا سبب ہے, لہذا یعید میں واو حذف کیا گیا تو دوسرے صیغوں میں بھی محض تناسب کے لیے حذف کر دیا گیا. یا مثلاً مزارے کے شروع میں دو زائد حمزوں کا اجتماع موجب ثقل اور حمزہ دوم کے حذف کا سبب ہے, لہذا اکرمو میں جو در اصل او اکرمو تھا حمزہ دوم حذف ہو گیا, اور یکرمو تکرمو اور و نکرمو میں یہ علت موجود نہیں, صرف تناسب کی خاطر حذف کیا گیا ہے. اس بات کا لحاظ کیے بغیر کہ یعیدو اصل ہے اور تعیدو وغیرہ اس کی فرع, یا اکرمو اصل ہے اور تکرمو وغیرہ اس کی فرع. ورنہ اگر غائب کو اصل قرار دے دیں تو یکرمو کو اکرمو کا تابع کرنا غلط ہو جاتا ہے, اور اگر متکلم اصل ہو تو اعیدو نعیدو وغیرہ کو یعیدو کا تابع کرنا لغو ہو جاتا ہے. لغو ہو جاتا ہے یعنی غلط ہو جاتا ہے, بھائی بیکار ہو جاتا ہے. بات اچھی طرح سمجھ میں آ گئی؟ چلیے بس بھائی, ھذا هو المرام, اللہ اعلم بحقیقت الکلام. اللہ, چلیے جی, بات سمجھ بھی آئی کہ نہیں اچھی طرح؟